Assalamu alaikum wa rahmatullahi wa barakatuh, my dear brothers and sisters. Today we are talking about a story direct from Gaza, inshallah. Directly letting you know what is actually happening on ground from someone who has been there, who has lived there, and who has now come to Pakistan. We have a very, very special guest with us today, inshallah, and we'll find out all about the ground realities and the true story of Gaza. Through the intro. Bismillah, alhamdulillah, wa salatu wa salam ala rasulillah wa ala alihi wa sahbihi ajma'in. Amma ba'd, fa'auzu billahi min ash-shaytan ar-rajim. Bismillah ar-Rahman ar-Rahim. Rabbi shrah li sadri wa yassir li amri. Wa hlu l'uqdatan min lisani yafqahu qawli. Assalamu alaikum wa rahmatullahi wa barakatuh, my dear brothers and sisters. And welcome to another episode of MWA. That's Maulvi with an attitude with me, Raja Zaul Haq. And ladies and gentlemen, today we have a very, very special guest with us here in our studio. Someone who is actually from Palestine, from Philistine, and who has been studying here in Pakistan for the last 7 years. He still has his family back in Gaza. Alhamdulillah, by the mercy of Allah, they are safe, they're fine. But we pray and make dua that Allah subhanahu wa ta'ala preserves them and keeps them safe. Let me introduce you to our first guest, Samir Adnan Hamada. Brother, welcome to the program.
Hi, thank you.
Brother, you mentioned that you're a student here in a university in Islamabad, doing your MS in electrical engineering, and you've been part of three major wars in Gaza. You've seen them, you witnessed them, and you still have family living back in Gaza. So I just want to start off by saying that we, the people of Pakistan, are extremely sad with what's happening. The youth especially wants to do so much more. My inbox is flooded with comments of people wanting to help people in Palestine, because we, the people, don't consider you to be anything other than our very own. We might have problems with our governments in most of the Muslim world, who are not speaking as much as we would want them to, or at least taking action, because right now it's not the time for speaking. It's not the time of giving speeches and things like that. Right now is the time to actually let Israel know that they cannot be allowed to continue with these atrocities and this genocide that's taking place in Palestine, in particular in Gaza. So I just want to introduce my other guest, and inshallah I will come back to you and inshallah ask you some very important questions and learn from you your story as well. Mere saath studio mein ji maujood hain hamare pyare bhai Daniel Abdullah. Daniel bhai, welcome to the program.
Jazakallah jahan bhai.
Alhamdulillah ji, aap ka recently pata chala bahut ek achhi aur zabardast rally aap logon ne organize ki, aur chale alhamdulillah Pakistan ki taraf se bhi wo manazir nazar aaye जो हमें लंदन में नज़र आ रहे थे, जो हमें कनाडा में नज़र आ रहे हैं, सिडनी में नज़र आ रहे हैं, जर्मनी में नज़र आ रहे हैं. तो अल्लाह का शुक्र है कि एक मुस्लिम मुल्क जो है उसके भी कुछ आवाम जो है वो सड़कों पे आए और उन्होंने अपनी आवाज़ बुलंद की और दुनिया को एक सिंबल, एक सिग्नल दिया है कि यू नो हम अपने बहन भाइयों के साथ खड़े हैं जो कि गज़ा में हैं, और हम बिल्कुल भी एक्सेप्ट नहीं करते जो कुछ भी वहाँ पर इसराइल कर रहा है. मेरे साथ मौजूद हैं जी हमारे प्यारे ब्लॉगर और भाई ब्रदर अली भाई, वेलकम टू द प्रोग्राम.
कैसे हैं आप? ठीक है,
अल्लाह का शुक्र जी, अल्हम्दुलिल्लाह. सो इंशाल्लाह आपसे भी आज हम पूछेंगे, खास तौर पे जो सोशल मीडिया रिलेटेड कुछ चीज़ें चल रही हैं. माशाल्लाह आपने कुछ कैंपेन भी चला रहे हो आजकल, खास तौर पे ये जो हमारे पाकिस्तान के अंदर लोगों के ज़मीर जो मर चुके हैं और जो कॉन्सर्ट्स और पार्टी से फुर्सत नहीं मिल रही उनको, और अजीब व गरीब किस्म के मनाजिर हैं. सुभानअल्लाह, हमारे यानी मैं आपको बताऊँ, एक लेट मी स्टार्ट ऑफ विद दिस, के आपको पता है आपने किसी बंदे को अगर साइकोलॉजिकली मैसअप करना हो, यानी एक साइकोलॉजिकल किसी बंदे का दिमाग फ्राई करना हो ना, यानी कि वो बिल्कुल बेहस हो जाए, तो उसका एक फार्मूला होता है, और वो फार्मूला ये होता है कि आप उसको बम्बार्डमेंट्स दिखाओ, शो हिम अट्रोसिटीज, शो हिम जेनोसाइड, एंड राइट नेक्स्ट टू इट शो हिम पिक्चर्स ऑफ पीपल हैविंग फन, शो हिम पिक्चर्स ऑफ पार्टीज, शो हिम पिक्चर्स ऑफ सेलिब्रेशंस. तो पता क्या होता है, वो यानी वो ही इज कॉट बिटवीन टू थिंग्स, लाइक ऑन द वन हैंड उसका खून बॉयल करता है, यू नो हिज ब्लड बॉयल्स, के व्हाट इज दिस, यू नो चिल्ड्रन डाइंग एंड यू नो बीइंग आर्म्स एंड लेग्स बीइंग चॉप्ड ऑफ एंड थिंग्स लाइक दैट, एंड देन राइट द नेक्स्ट इमेज ही सीज इज पीपल हैविंग फन, जोक्स, प्रैंक्स, कॉन्सर्ट्स, थिंग्स लाइक दैट. सो क्या होता है, एक नेशन क्या, एक इंसान सबसे पहले, क्योंकि नेशंस आर मेड अप ऑफ पीपल, एक इंसान डिसेंसिटाइज हो जाता है, یعنی یہ ایک طریقہ ہوتا ہے کہ آپ اس کو ایک چیز دکھا کے دوسری دکھا دو. یعنی یو ڈونٹ ایون لیٹ ہم پروسیس دیٹ انفارمیشن اینڈ سے کہ یو نو واٹ دس از بیڈ دس از ٹیریبل. ابھی وہ سوچ ہی رہا تھا تو آپ اسے کہیں اور لے جاتے ہو. اینڈ دس از ایگزیکٹلی واٹس ہیپننگ ود دیز کانسرٹس اینڈ تھنگس لائک دیٹ. تو اس کے بارے میں بھی آج بات کریں گے. بٹ سب سے پہلے ان شاء اللہ آئی ول ٹرن بیک ٹو آر بردر سامر. بردر کین یو جسٹ ایکسپلین ٹو اس فار دا سیک آف آر ویورز اینڈ آر آڈینس واٹ از اے ڈے ان دا لائف آف اے پیلسٹینین a person living in Gaza, especially in times of war. You've seen three already, yeah. And I think this is probably the worst one so far.
Can
you take us through, like, what happens during the day? How do people in Gaza operate?
I would start with thanking you for your introduction, and let me explain you and briefly, like, if we can say what's happening and what's the situation back there in Gaza. Actually, people there, as that's the good thing, like people there, whatever is coming across and whatever it's happening, of course the sadness and the depression and headache will come over there. Mm. But on the other hand, people's there is alhamdulillah doing like the Muslim. Mm. Okay. Following our Islamic religion,
yeah,
which saying that yes, you can be sad, but at the same time you have to continue your life, you have to be happy with what happened to you, that these are shaheeds.
Yeah
So like commonly you can say on the you can see on the media that a lot of families, a lot of mothers, when they hear that their sons, their family members is being shaheed, they will, first of all, they will start recognize this, and they will say alhamdulillah. They will never condemn the resistance, they will never say anything wrong. As you asked about the situation there, what's the routine, daily routine of people there, you can say that I'm in contact with my family, of course, alhamdulillah. That was before 3 days. Now connection is disconnected. Yeah. It's quite difficult to reach there. I had a call with my friend. I told him, what are you doing? What's the routine there? He told me, like, nowadays is nothing. We just only sit, listen in news, because even us, we can't, sometimes we can't go outside of home. We just listen the news, searching for any food. Food there is nowadays is too much, situation is too much bad. There is no food, there is no breads for eating. He told me that we will spend most of the day searching for food, fuel to run the motor or to charge our phones. And again, it's like a routine. At night, we will sit in our phones, which we charged apparently 20% charged, and we will spend them in searching the news, and we will sleep. He told me at night is the most horrific thing. They can't sleep even. He told me that once the night came, we just all gathered together, and we will sit in one place, we will do shahada, and we will sleep. That's it. And they will wake up, do the same thing. They will charge their phone if they found a place to charge their phone, and again the same routine. We will search for some food and listen to the news, and we will sleep again. During the day, yes, I heard someone has died. Yes, inna lillahi wa inna ilayhi raji'un. Okay, what else? Another person was injured. Oh, la hawla wa la quwwata illa billah. And that's it. That's their daily routine.
This is very tough. I saw a video where they were announcing in a mosque. It was nighttime. There were people shouting, screaming, and they were announcing on the loudspeaker of the masjid. They were making dua, and they were asking Allah Subhanahu Wa Taala that Allah save us, and everybody could hear it in the community in the vicinity. So you could feel the pain of the person who was actually doing this.
Yeah.
And also, I found that, Subhanallah, when you mentioned that, you know, there are people who are so courageous and so brave in Gaza that, you know, even if their family is becoming martyred or they become shuhada, they are, subhanAllah, they are very calm. And they say, you know, alhamdulillah, ala kulli hal, you know, that it's all the mercy of Allah subhanahu wa ta'ala that He has allowed our son or our daughter or our husband or our wife or our brother or our sister to be raised in ranks in Jannah, inshallah.
Yeah.
So one of the mashayikh I saw, he was walking the streets and he was saying that, I can smell musk in Gaza. I can smell the, you know, the fragrance of musk wherever I go. I can smell musk. And this is a sign of, you know, people who die in the way of Allah subhanahu wa ta'ala. You know, there are certain signs that, you know, you will see even on their bodies, even on their person as they are dying. So he said, everywhere I'm going, I'm smelling musk. So this is one of the karamat or the little miracles that you can see, you know, even for people who are there. Maybe Allah subhanahu wa ta'ala, it's a way of Allah subhanahu wa ta'ala motivating them that, even though life is tough now, but inshallah there is Jannah on the other side for you.
Yes.
And for us right now, you know, living here, for our end is not guaranteed. You know, it is not guaranteed if we will die upon Iman, if we'll have that good death that we are dying in the path of Allah subhanahu wa ta'ala. On the other hand, I also saw certain footages and videos of IDF soldiers coming in towards Gaza and them just being paralyzed on their tracks, not being able to move, in being in so much pain, and there was no blood, there was no wounds, they were not attacked by anything, but rather they just fell down and they could not move.
Yeah.
And so alhamdulillah, you can see that there are these little miracles taking place. And one of the Israeli soldiers, he even said that it seems like we're fighting ghosts.
We
don't know. So please tell us something about that, you know, when people are living in Gaza. I mean, we sitting here to hear these stories, it seems unbelievable.
Yeah, of course.
But if you've heard something or if you've talked to someone, please do, inshallah, share with us.
Yeah, of course. I just read a report like 2 days back. The Israeli soldiers just pushed to Gaza from the borders. Alhamdulillah, they didn't just enter in the middle of Gaza. They only just attacks from the borders. So one force was coming from the north end of Gaza City. Okay, so our fighters, our resistance, our mujahideen just pushed them back from just came from back of them. Okay, just appeared from nowhere, as they says. So one commander in IDF just said that, I think, astaghfirullah, he said, I think Allah just left us alone. So at this level of unconfidence, they're just saying, we don't know. We don't know from where they appeared. Just we just confirmed that no one is in front of us and we are moving slowly.
Yeah.
And once that we will find them in our back, that's something we couldn't believe. So alhamdulillah, this is Allah success and Allah tawfiq, which He provide to our resistance.
Definitely,
and
I think whenever there is difficulty, there is ease as well, and Allah subhanahu wa ta'ala promises that. Allah subhanahu wa ta'ala says, with every hardship there is ease. So a lot of people, they do feel hopeless and, you know, that what's going on and all that. And I think one thing that has to be very clear is that, you know, whatever is happening to the people in Gaza, to the people in Palestine, their matter is with Allah subhanahu wa ta'ala. And so for all of us, life is a test. Allah subhanahu wa ta'ala, He has told us in the Quran that we will be tested. And we will be tested in many different ways. So the answer lies in, where will you end up at the end of that test? If you end up in Jannah, alhamdulillah, you made it. You passed the exam. I mean, if you tell to any student that by the end of your exam, you will have success. Yeah. Alhamdulillah, that's great. But if you live your life and you think you have success, where you are sitting in your comfortable house, everything is nice, and with that process, you are not connected to Allah subhanahu wa ta'ala, you are not doing anything good or productive for your fellow brothers and sisters, and you die in that state, and you, God forbid, fail that exam, then you have nothing in the hereafter.
Yes.
So how these people are living their lives, it's very courageous, it's very inspiring for us sitting here. We make dua for them, and we hope and we pray, and we try to raise awareness, and we pray that may Allah subhanahu wa ta'ala give tawfiq to our leaders as well throughout the Muslim world to actually come together on this particular platform, because this is not just an issue of one country or another. This is Israel telling the whole world that it can act like a bully, it can act like a terrorist state, criminals, and do whatever it wants, and no one can say anything. So I think it's about time. And I think one of the things that's happened, which has come out as a positive from all of this, is that people from all over the world now are rallying, and they are condemning this, and they are in the streets, you know, whether it's in London or Germany or Australia or Canada, wherever they might be, people are coming out. Their leaders might not be coming out, but people are.
Yeah.
Which means that in this age of social media, in this age of, you know, information and so on, you cannot hide information for too long. You know, eventually it will come out. Despite the fact that, you know, right now, the Western media is using a lot of propaganda, you know, and their fake videos are even coming out. Some Israeli IDF commander saying that, you know, this house was bombed and this house was, and they bombed it themselves. It was, you know, Palestinian houses. They were actually showing Palestinian houses. They bombed themselves. And he's saying, oh, these are Israeli homes that have been bombed. Of this course. Is the lies that's actually coming out.
Like the resistance and Mujahideen just entered the Israeli borders with the AKM, something small. They couldn't bomb a whole house, you know. So of course you are saying the right thing, that they bomb it themselves, and there is a lot of propaganda, as you said. Like in the start of it, they said there is 40 beheaded babies, and no evidence for that. Till now, there is no evidence for that, and a lot of another lies and propaganda from their side.
I think what the Israeli media has been doing for a long time, it's a complete strategy they have, is that they take advantage of the fog of war. They take advantage of, you know, whenever there is a war that takes place, there is some confusion because a lot of information is coming out. What they do is they take advantage of that and they use it to create more confusion.
Yeah.
So for example, if I attacked you, right? If I attacked you and I hurt you or something, immediately you actually go to the press and you go to the media and you start saying that, you know, I have been attacked by this brother and he did this and that. So what I do is quickly, I just make a statement and I say, you are madman, you are like this. And I give an official statement to the media and I say that you are acting like this, you are a rapist, you are a terrorist, you are a this and that. And so even if that turns out to be false, but by the time you figure it out that I was lying, it's already, that news is gone.
Yeah.
That news is no longer relevant anymore.
That's a strategy from their side, that they making the other side is evil. Like they make them evil. So the people, they will say, okay, no issue. Just bomb all the civilians, kill all their babies. They are evil. They deserve to die.
And from the media perspective, you know, there's been news that Israeli media agencies, they are also contacting Pakistani influencers lately, you know, emailing them, asking them to go live in favor of Israel, and they would pay them for one live session.
Aapko to nahi aaya request?
Nahi, mujhe nahi aaya.
Ki aap motorcycle pe baith ke kahin chale jayein aur wahan ja ke.
Mujhe to nahi aaya, lekin mujhe pata chala ki bahut sare influencers jo hain unko emails ke through contact kiya gaya, aur unhe bataya gaya ek live session aap kare hain, $5,000 aapko hum pay karenge, and things like that are coming to the news.
I mean, ye aapko unko credit dena padega ki unka jo media handling hai na, this is way advanced. And the thing I was saying to Brother Samir was that you know, ye classic technique hai ki ye kya karte hain, ye na basically dekho yaar, koi bhi baat hoti hai na, aap usme ek shosha chhod dena beech mein, aap kuch keh dein, for example anything that happens, right? आपको के कुछ भी कह दो बीच में, आपको के नहीं नहीं ये वैसे था. फॉर एग्जांपल, यू नो, व्हेन दे बॉम्ब द हॉस्पिटल, व्हेन दे बॉम्ब द हॉस्पिटल, राइट एट दैट वेरी मोमेंट दे सेड, ओ, इट वाज अ हमास रॉकेट.
Yeah.
How on earth can you blow up a hospital with just a rocket? It doesn't make any sense.
Yeah.
So, and you could see in the video, the you know, how the strike was happening and all that. So by the time you figure out, by the time you realize that it was not a rocket, that news is already old news and people have moved on. So the fog of war is that so many things are happening back to back that you don't need to address and debate and discuss every single thing that's happening and justify that, oh, it was an accident.
But still, I see that it's a blessing, Zia bhai, ke abhi jitne unke lies the na, wo foran samne aaye. You know, wo jo even the baby was burned, that picture, you know, it's not true, and it's AI generated, you know.
Yeah, it was generated by AI. for proving your point that they are using this crime to cover others' crimes. It's like just what happened yesterday, okay, in the Jabalia refugee camp.
Yeah.
They bombed a civilian block that contains more than thousands of families, okay? There was a result of over 500 shaheeds there.
No.
So, okay, this blown up and everybody start condemning them for what they happened. They use that time of the people condemning to hit that same place again, but in another block. And even there was more kills. Mm. Like now, it's exceeded 1,000. Okay, the people just know about the first crime, about Jabalia refugee camp, but they didn't know about the second one.
Yeah.
So they are using this time, these techniques, to cover their crimes.
Yeah. Yeah. It's really very sad.
Yeah.
Daniel, bhai, aapse main puchunga, ye Pakistan ka role jo hai, iske upare mein zara thoda sa agar aap bataein ke शुरू से लेकर अब तक पाकिस्तान का क्या रोल रहा है फिलिस्तीन के साथ, इसराइल के साथ, हम तो इनको नहीं मानते, तो इसकी थोड़ी सी अगर आप तारीखी पस मंज़र पर ज़रा रोशनी डाल दें।
जी जी भाई, ये बड़ा इंपॉर्टेंट है कि हमें पता हो कि पाकिस्तान की स्टेट का थ्रू आउट द हिस्ट्री क्या स्टैंड रहा है और किस तरह अब अनफॉर्चुनेटली हम वक्त के गुजरने के साथ साथ हमारा वो स्टैंड जो है वो वीक होता जा रहा है। इसराइल जो बालफोर डिक्लेरेशन के बाद जब इंग्लैंड ने वेस्ट ने जब फैसला किया कि यहाँ पर एक ज्यूइश स्टेट बनाई जाएगी, तो उसके बाद से ही जो हमारी उस टाइम पाकिस्तान नहीं बना था, क्योंकि दिस वाज राइट आफ्टर द फर्स्ट वर्ल्ड वॉर।
सही।
और जो इसराइल की स्टेट है वो ऑफिशियली क्रिएट की गई है 1948 में, तो उससे पहले भी इवन जब ये अभी प्रॉपर इनका वजूद नहीं हुआ था, तब भी अगर आप उठा के देखें तो कायद आज़म की स्टेटमेंट्स मिलेंगी आपको। और इसके बाद जब वो स्टेट क्रिएट होगी तो उसमें भी आपको बड़ी सख्त स्टेटमेंट्स मिलेंगी। और पाकिस्तान का रोल, यानी इवन जुल्फ़िकार अली भुट्टो जैसे एक सेकुलर लीडर, एक सोशलिस्ट लीडर के दौर के अंदर भी बड़े इंपॉर्टेंट माइलस्टोन्स जो हैं वो इस हवाले से अचीव हुए। फॉर एग्ज़ाम्पल 1974 के अंदर पाकिस्तान के अंदर OIC की एक कॉन्फ्रेंस हुई थी जिसमें मुस्लिम वर्ल्ड के लीडर्स आए थे लाहौर में, और उसके अंदर पैलेस्टाइन के हवाले से बड़ी इंपॉर्टेंट रेजोल्यूशंस को अडॉप्ट किया गया था, और PLO पैलेस्टाइन लिबरेशन ऑर्गेनाइजेशन को पूरी दुनिया ने रिकग्नाइज किया था उस टाइम। उससे पहले सिर्फ चंद अरब ममालिक उसको रिकग्नाइज करते थे, लेकिन लाहौर के अंदर, ये पाकिस्तान के दिल के अंदर लाहौर में बैठ कर लोगों ने, यानी मुस्लिम वर्ल्ड ने, मुस्लिम लीडर्स फ्रॉम ऑल अराउंड द वर्ल्ड केम टुगेदर, और उन्होंने ये फैसला किया कि भाई जो इसराइल है वो हमारा एक कॉमन वो है।
ठीक।
और थोड़ा सा OIC का भी अगर बताया जाए तो OIC का भी जो क्रिएशन का वजह बनी बैक इन द 60s, वो भी मस्जिद अक्सा के ऊपर एक अटैक हुआ था, जिसके नतीजे में मुस्लिम वर्ल्ड के जो लीडर्स थे उनको इस बात का एहसास हुआ कि हमारी भी एक कोऑपरेशन का होना चाहिए। इसके अलावा ज़िया भाई, पाकिस्तानी जो आर्मी है स्पेशली, वी आर दी ओनली नॉन अरब नेशन टू हैव फॉट टू हैव पार्टिसिपेटेड इन टू वॉर्स विद इसराइल, और इसमें द पाकिस्तानी एयरफोर्स इज़ दी ओनली एयरफोर्स जिसने इसराइल के जो जहाज़ हैं उनको शूट डाउन किया है। तो पाकिस्तान का आप ये कह सकते हैं कि बड़ा एक एक्टिव रोल रहा है। और इसके अलावा 1998 में जब पाकिस्तान ने न्यूक्लियर बॉम्ब बनाया तो इट वाज डब्ड एज दी मुस्लिम बॉम्ब, तो उसकी वजह ये थी कि जब पाकिस्तान ने यहाँ पर कामयाब एटमी धमाके किए तो सबसे ज़्यादा सेलिब्रेशंस, और कहते हैं पाकिस्तान से भी ज़्यादा सेलिब्रेशंस फ़लस्तीन के अंदर मनाई गई, जिसकी वजह से जो वेस्ट है और जो इसराइल है उसने इसको डब किया एज दी मुस्लिम बॉम्ब, क्योंकि जाहिर सी बात है एक पूरी मुस्लिम वर्ल्ड में एक एहसास था, स्पेशली पैलेस्टाइन में एहसास था कि नाउ वी आर आल्सो अ न्यूक्लियर पावर। इसी तरह कहते हैं, लेकिन ज़िया भाई इसमें जो अफसोस की बात है ना, जैसे जैसे वक्त गुजरता गया, स्पेशली आप देखें अगर पोस्ट 9/11, तो हमारा स्टैंड जो है ना वो बड़ा वीक होता गया है, और ऐसा लगता है कि जैसे हमने शायद ना इसको भुलाना शुरू कर दिया। अभी रिसेंटली मैं आपको एग्जांपल दूं, यानी अब तो जो हमारी लीडरशिप से जो स्टेटमेंट्स आती हैं वो टू बी वेरी ऑनेस्ट वो इतनी आप कह लें कि होम्योपैथिक किस्म की होती हैं और वो इतनी हल्की होती हैं, ना वो मजम्मत में होती हैं ना वो हिमायत में होती हैं, यानी वो समझ से बालातर होती हैं। जबकि अगर आप पब्लिक लेवल पे देखें, आप हिस्टोरिकली देखें, आप हमारी जो पूरी एक जो हमारी पॉलिटिकल लेगेसी है, हमारी जो पूरा जो हमारा आइडिया ऑफ क्रिएशन ऑफ पाकिस्तान है, उसके अंदर जिन लोगों ने किरदार अदा किया उनको आप उठा के देखें, तो आपको बड़ी अजीब बात है वैसे ये देखें, यानी कि एक कंट्री, एक अलग कंट्री है ना पैलेस्टाइन, और है भी अरब कंट्री और हम नॉन अरब हैं, कल्चरल भी डिफरेंट है, कल्चर भी डिफरेंट है, ज़ुबान भी डिफरेंट है, रीजन भी डिफरेंट है और बहुत फासले हैं, उसके बावजूद ये बड़ी एक अजीब सी बात है कि आप पाकिस्तान बनने से पहले भी पाकिस्तान की लीडरशिप का देखें तो आपको हर बात में, हर इंटरनेशनल स्टेज के ऊपर, हर इंटरनेशनल फोरम के ऊपर आपको ये नज़र आएगा कि हमारे जो अकाबरीन थे उन्होंने हमेशा फ़लस्तीन की बात की, हमेशा। तो अब हमारा जो स्टैंड है वो बहुत ज़्यादा, मैं कहूँगा, लीनियंट हो गया है। और इसके साथ ही एक रीसेंट एग्जांपल आपको देता हूँ, अब इस्लामाबाद के अंदर हम एक गज़ा के हवाले से मार्च के लिए तैयारी कर रहे थे, और उसमें ये हुआ कि जो मार्च के ऑर्गेनाइजर्स थे हमारे, उनको कॉल आई हमारे इंटीरियर मिनिस्टर की कि आप प्लीज़ ये मार्च ना करें। हमने कहा भाई ये तो फ़लस्तीन का मार्च है, ये कौन सा पाकिस्तान की गवर्नमेंट के ख़िलाफ़ है, ये तो इसराइल के ख़िलाफ़ है और फ़लस्तीनी जो बेचारे मज़लूम हैं उनके हक़ में है। तो उन्होंने कहा नहीं, आपने जो मार्केटिंग की है अपने मार्च की, वो आपने किया है कि अपारा चौक था अमरीकी सफारत खाना, तो वो जी पूरा एक ना एक डिप्लोमेटिक इनक्लेव में एक पूरी एक थ्रेट जारी हो गया है और अब हम आपको अलाउ नहीं कर सकते। हमने कहा ठीक है यार, ये इस्लामाबाद की सड़कें हमारी हैं और हमारे लोगों के सेंटिमेंट्स हैं और आप यानी एक तरह से उनको ऊपर ज़ख्मों में और नमक छिड़कने वाली बात है, यानी अपने ही मुल्क के अंदर, अपने ही शहर के अंदर, अपने ही भाइयों के लिए आवाज़ उठाना जुर्म ठहरा हमारा। और उन्होंने क्या किया, मुझे अंदाज़ा था, बुआ हमें लगा कि शायद हम भी थोड़ा सा ना इस्तकामत का मुजाहरा करेंगे तो शायद गवर्नमेंट मान जाएगी, लेकिन उन्होंने तो हमारे साथियों को अरेस्ट कर लिया और डंडे मारे, दो दिन जेलों में रखा। खैर उसके बाद क्योंकि पब्लिक सेंटिमेंट और पब्लिक आप कह लें इतना ज़्यादा वो था कि लोग बाहर निकले, और अल्हम्दुलिल्लाह जब मैं गफीर लोगों का निकला तो इंतज़ामिया ने भी थोड़े से होश के नाखून लिए और लोगों का आउटरेज देख के उन्होंने इसको अल्हम्दुलिल्लाह बिल्कुल लास्ट मोमेंट में ना सिर्फ फैसिलिटेट किया, उन्होंने कहा ठीक है आप कर लें, और फिर ये हुआ एम्बेसी रोड में हुआ और बहुत बड़ी तादाद में, यानी ये अनप्रेसिडेंटेड था। यानी मैं टू बी वेरी ऑनेस्ट कश्मीर इशू पे मैंने इतना बड़ा जलसा नहीं देखा, हालांकि वो हमारा घर का इशू है, जितना मैंने ये जो फ़लस्तीन के इशू के ऊपर लोगों को देखा।
असल में ब्रो बात यह है कि जो जो वॉर क्राइम्स हो रहे हैं ना वहाँ पे, वो इतने ब्लेटेंट और इतने ऑब्वियस हो रहे हैं कि वो अब अनडिनाइबल हो चुके हैं। मैं आपके सामने कुछ स्टैट्स रखता हूँ। कल मैं गया हुआ था पैलेस्टीनियन एम्बेसडर से मिलने के लिए यहाँ पे पैलेस्टीनियन एम्बेसी में, ये कुछ स्टैट्स मैं आपके सामने रखता हूँ। 200,000 यानी 2,00,000 हाउसिंग यूनिट्स जो हैं वहाँ पे डिस्ट्रॉय हो चुके हैं, जिनमें से 35,000 जो हैं वो कम्प्लीटली डिस्ट्रॉयड हैं। सो मैं ये चाहूँगा कि आप लोग साथ साथ इमेजिन करें, जिस भी शहर में आप रहते हैं हमारी ऑडियंस जो है, आप इमेजिन करें अगर अल्लाह ना करे हम इस्लामाबाद में रहते हैं, इस्लामाबाद में अगर 2,00,000 घर तबाह हो जाएँ, 2,00,000 घर तबाह हो जाएँ, तो लोगों का क्या होगा, लोग कहाँ जाएँगे, ठीक है। और इसी तरह लाहौर का सोचें, कराची का सोचें, अगर आप इंडिया से हैं वहाँ का सोचें, जिस शहर में भी आप हैं इमेजिन करें ये डैमेज मैं आपको बता रहा हूँ। 2,00,000 घर और 1.4 मिलियन यानी कि 14,00,000 डिस्प्लेस पर्सनज हैं, यानी 2,00,000 घरों में से 14,00,000 बंदे बेघर हुए हैं इस वक्त, ठीक है। उसके अलावा 67 यूएन के बंदे भी मारे गए हैं, 67 यूएन के भी बंदे मारे हैं और ये सारे इसराइली यानी अटैक्स की जो है ना बेसिस पे हैं। 24 जर्नलिस्ट मारे गए हैं। अच्छा देखो मैं आपको बताऊँ, ये ना थोड़ा सा एक दहशत फैलाने के लिए ना ये करते हैं, ये इन्होंने पहले भी जर्नलिस्ट मारे हैं और ये उनकी एग्जांपल बनाते हैं कि मेरे, और इवन इन्होंने रेड क्रॉस के बंदे मारे हैं, हिलाल अहमर के बंदे मारे हैं कि बताने के लिए कि भाई अगर तुम एड भी दे रहे हो ना तुम्हें भी हम मारेंगे। और इन्होंने इनको यानी एक होता ना कि वो बॉम्ब शॉट, इन्होंने स्नाइपर फायर के साथ मारे हुए हैं, तो यानी इसमें आप ये नहीं कह सकते कि वो हमें पता नहीं था, स्नाइपर को पता होता है वो किसको शूट कर रहा है, टारगेटेड किलिंग्स होती हैं। अच्छा जी, 130 हेल्थ केयर पर्सनल हैव बीन किल्ड सो फार, एंड द वर्स्ट पार्ट इज 1,100 चिल्ड्रन हैव बिन अंडर द रबल, 1,100 चिल्ड्रन آر انڈر دا ربل. اور غزہ کی جو پاپولیشن میں آدھی پاپولیشن بچوں کی ہے, ٹھیک ہے, 21,000 پلس پیلسٹینینز ہیو بن انجرڈ, 8,525 پیلسٹینینز ہیو بن کلڈ سو فار ان دا کانفلکٹ. یہ جب سے اسٹارٹ ہوا ہے یعنی 8,500 بندہ مر چکا ہے, 8,500 بندہ, ٹھیک ہے. جب یہ 9/11 ہوا تھا اس کے ٹوئن ٹاورز جب گرے تھے تو کلوز ٹو اباؤٹ 2,800 بندہ کہتے ہیں اس ٹاوروں میں مرا تھا. اور اس کی بیسس کے اوپر کیا ہوا تھا, پوری وار آن ٹیرر لانچ کر دی تھی,
ملینز مارے تھے,
پھر ملینز, کوئی 2.5 million بندہ اس کے بعد مرا, عراق, افغانستان, ادھر ادھر. یہ میں آپ کو ابھی کچھ دنوں کی خبر بتا رہا ہوں کہ اتنا 8,500 بندہ, اینڈ دا ڈیتھ ٹول از رائڈنگ. اور اس رائزنگ ڈیتھ ٹول کے اندر آپ دیکھو جو جتنے ٹنوں کے بم یہ مار رہے ہیں, یعنی آپ امیجن نہیں کر سکتے کہ یہ پراپر ایتھنک کلینزنگ ہے. دے آر ایکچولی ٹرائنگ ٹو وائپ آؤٹ اے پاپولیشن. اور آپ کو میں اگر یہ تھوڑی سی اگر تاریخی جو ہے نا پس منظر میں آپ جائیں, زائنزم کی بنیاد ہی وائلنس پہ, یہ میں آپ کو بتاؤں, اٹس کلیئر کٹ. ان کی جب فرام ڈے ون دے کین ناٹ بی زائنسٹ انلیس اٹس اپون وائلنس, بیکاز دی ایجنڈا بہائنڈ اٹ از کہ دے وانٹ لینڈ اینڈ دے وانٹ ٹو ایکسپیل ایز مچ ایز دے کین دی عربز آؤٹ آف اٹ. سو ابھی یہ کیا کرتے ہیں, کال دیتے ہیں, اوکے پیپل فرام دس سائڈ موو ٹو دا نارتھ, پیپل فرام دا نارتھ موو ٹو دا ساؤتھ. سو وہ کیا ہوتا ہے, دین دے اسٹارٹ بامبنگ دیٹ ایریا. اچھا وہ کسی نے کہا ایڈوکیسی کرتے ہوئے, بٹ ایٹ لیسٹ دے انفارم یو, رائٹ. یار یہ کون سی تمیز ہے بھائی, آپ کو میں کہتا ہوں گھر میں کہ میں تمہارے گھر پہ نا بم مارنے لگا ہوں, یا میں تمہارے گھر پہ فائر کھولنے لگا ہوں, نکلو یہاں سے باہر, اور وہ بندہ چھوڑ کے بھاگ جائے اور میں فائر کھول دوں, واٹ ٹائپ آف جسٹیفیکیشن از دس کہ ایٹ لیسٹ دے انفارم یو. اور وہ انفارم بھی کیا کرتے ہیں, کہتے ہیں ہم آ رہے ہیں, ٹھیک ہے. تو جب بندے نکل رہے ہوتے ہیں روڈ پہ بم مار دیتے ہیں. دس از ہاؤ میڈ
مجھے لگتا ہے بھائی, ہمارا نا مائنڈ تھوڑا سا بلر ہوا ہوا ہے, ذرا اس بات کے بارے میں سوچیں کہ یہ کیسی وار ہوگی, اس کو وار کا نام دیا جا رہا ہے
جی,
جس میں آپ کی آرمی, آپ کسی آرمی کے اگینسٹ نہیں لڑ رہے, مطلب جتنی بھی ویڈیوز ہیں, جو بھی نیوز ہے آپ دیکھیں, یہ تو میڈیا پہ سب کے سامنے ہے, ریزیڈینشیل بلڈنگز کو بمبز مارے جا رہے ہیں. مطلب اس کے بارے میں ذرا تھوڑی دیر آپ سوچیں تو آپ کو احساس ہوتا ہے کہ اچھا سیویلینز کو ٹارگیٹ کیا.
آپ آج 2023 میں اسرائیل کے پاس اٹ ہیز دا موسٹ ایڈوانسڈ ویپنری اینڈ آل دیٹ. آج کل وہ بات کرتے ہیں سرجیکل پریسیژن کی, وہ بات کرتے ہیں ٹارگیٹڈ اٹیکس کی. ہاؤ آن ارتھ آر یو ڈسٹروئنگ 200,000 10 houses understandable, 20, how are you destroying 200,000 houses
densely
in a surgical strike?
Seriously,
I mean it's like, yani aap deewar pe makhi baithi bhi hai aur aap uske upar bazooka se fire kar rahe hain. This doesn't make any sense.
Zabai jo Islamabad mein thoda sa yani kuch arse se reh rahe hain na, 2005 ka zilzila aaya to Islamabad mein ek building giri thi, ek building residential complex gira tha. اور ابھی بھی جب ہم اس جگہ سے گزرتے ہیں نا F-10 سے, تو ہمیں وہ ٹراما
یاد آتا ہے. بالکل صحیح بات ہے.
اور وہ بڑا خوفناک منظر تھا, اور یعنی غزہ میں یعنی ہر جگہ پہ وہ منظر ہے.
اچھا ایک میں دانیال بھائی, جو آپ نے ذکر کیا تھا نا کہ بیلفور ڈیکلریشن سے لے کے یہ, میں آپ کو ایک نا انکشاف بتانا چاہتا ہوں جو کہ اگر آپ ہسٹری کو پڑھیں اور آپ گو تھرو کریں تو آپ کو ایک چیز نظر آئے گی. اسرائیل اوبویسلی یو ہیو ٹو گو بیک اینڈ سی ہاؤ دے ہیو بین in power, Zionist movement itself, how they have been in power, what they have done to move from Europe, جو اشکنازی جوز ہیں, یورپ سے اس ایریا میں آنا, سیٹل ہونا, جگہ ملنا, وغیرہ وغیرہ, ٹھیک ہے. اچھا اف یو لک ایٹ اٹ یو ول سی کہ اس ٹائم پہ نا, کیونکہ بریٹن واز دا گریٹ بریٹن ایٹ دیٹ ٹائم, تو انہوں نے نا بریٹن کو سہارا لیا. ان کو نا ہمیشہ ایک یعنی فار لیک آف بیٹر ورڈ, ان کو ایک پالتو کتا چاہیے ہوتا ہے اپنے ڈیفینس کے لیے. دے نیڈ اے پیٹ ڈاگ بیسکلی to help them establish themselves. So at that time it was Britain who literally gave them, yani ek samajh se bahar baat hai ke yani Britain jiska koi na sar na pair hai us puri cheez ke andar, wo kehta hai ke ji hum aapko tohfatan Palestine de dete hain,
kisi aur ka ghar.
How on earth are you saying this does not even belong to you, and you're saying we are gifting you this thing and homeland. آپ نے اگر ان کو کرنا بھی تھا نا تو آپ ان کو یورپ میں ہی ریلوکیٹ کر دیتے کہ جی چلو ہم یورپ میں سے, آپ کو برٹن میں سے ہم کو اسکاٹ لینڈ دے دیتے ہیں, چلیں آپ وہاں چلے جائیں. بٹ نو, دے گیو دم دس ایریا. اچھا اس کے بعد اس ٹائم پہ نا برٹن سارے جو فیصلے کر رہا ہے وہ ان کی بیس پہ کر رہا ہے. اچھا اس کے بعد کیا ہوا, ان کی جو موومنٹ ہے وہ اسٹارٹ ہی بہت وائلنس سے ہوتی ہے, اگریشن سے ہوتی ہے. یہ جتنی بھی ٹارگیٹنگ, کلنگز اور یہ مرڈرس تھی چیزیں, اور تھریٹننگ اور ہراسنگ اور یہ سارا کام یہ لوگ کرتے رہے. اچھا اس کے بعد آہستہ آہستہ جب یہ دیکھتے ہیں نا کہ برٹن جو ہے وہ بیسکلی وہاں بیٹھ کے نا, اسرائیل خود سامنے نہیں آ رہا, برٹن سے اپنی فارن پالیسی ایگزیکیوٹ کروا رہا ہے, ٹھیک ہے, تاکہ برٹن بیڈ گائے بنتا ہے اور اسرائیل جو ہے اس کے بینیفٹس ریپ کرتا ہے. آن دی ادر ہینڈ پھر جب آہستہ آہستہ برٹن پاور لوز کرتا ہے, امریکہ پاور بن جاتا ہے, پھر کیا ہوتا ہے کہ ساری جو اسرائیلی فارن پالیسی ہے या इसराइली जो लॉबी है वो अमेरिकन फॉरेन पॉलिसी को इन्फ्लुएंस करना शुरू करती है. तो अमेरिका जो है बेसिकली क्या करता है, जिस मुल्क में भी जाता है वो अपने मतलब की एक पार्टी या दो पार्टीज पकड़ लेता है. ठीक है, वो पाकिस्तान में भी ऐसे करता है, पाकिस्तान में भी अपना इन्फ्लुएंस एग्जर्ट करता है, सर्टन पार्टीज़ को अपने साथ ऑन बोर्ड करता है जो आइडियोलॉजिकली एजेंडा वाइज उसको सपोर्ट करें, बिकॉज दैट्स हाउ दे प्ले द गेम. ठीक है, यू हैव टू अंडरस्टैंड. अफगानिस्तान में भी किया उन्होंने. ठीक है, एक तरफ तालिबान है, एक तरफ वो जो कारजाई हुकूमत थी फिर वो थे, तो वहाँ पर भी आपको नजर आता है कि एक अमेरिका के अच्छा यानी कि इसराइल जो है वो ऊपर डैडी बना हुआ है, नीचे उन्होंने जो है ना वो एक अपना डॉग रखा हुआ है, फ्रंट मैन रखा हुआ है, और उसने भी आगे अपना एक फ्रंट रखा हुआ है. ठीक है, और वो उससे अपने काम करवाता है. तो इन्होंने ये यानी हमारे रीसेंट हिस्ट्री बताता हूँ, इन्होंने ऐसा ही किया पाकिस्तान में भी, अफगानिस्तान में भी, और इवन पैलेस्टाइन में भी. सो पैलेस्टाइन में भी यू हैव यू माइट हैव अ पार्टी जो ज़रा प्रो आप कह लो लेफ्ट है या लेफ्टिस्ट पार्टी है.
हाँ बिल्कुल.
और एक जो है वो ये है कि जो यानी मतलब गाज़ा के लिए काम कर रही है, फिलिस्तीनियों के फ्रीडम के लिए काम कर रही है, तो वहाँ पे भी ये चीज़ आपको नजर आती है. सो ये इनकी ना एक पुरानी स्ट्रेटजी है विच हैज़ बिन वर्किंग फॉर ईयर्स. एंड सो यू हैव टू अंडरस्टैंड कि ये इन लोगों के ना बहुत ही डीप रूटेड इन्फ्लुएंसेस होते हैं. ये यानी अगर आप ज़ायनिस्ट लॉबी की बात करो, कौन सी ऐसी कंपनी है जो ये ओन नहीं करते? बैंकिंग सिस्टम आप देखो, मीडिया को आप देखो, इसलिए आप देखो कि CNN, फॉक्स न्यूज़, स्काई न्यूज़ वगैरह वगैरह एवरीबडी इज टॉकिंग प्रो इसराइली नैरेटिव.
ऐसे ही
ठीक है ना. और हो सकता है हम लोग ये बात करें, हमारा वीडियो भी बैन हो जाए, हमारा चैनल भी उड़ जाए, हो सकता है, बिकॉज दैट्स व्हाट दे डू. यानी याद अब कितने लोग हैं हमारे व्यूअर्स जिनके अकाउंट बैन हुए हैं, शैडो बैन हुए हैं, वीडियोज डिलीट हुए हैं, ये हो गया क्यों, दिस कॉन्टेंट इज नॉट अप्रोप्रिएट. यही इफ द सेम थिंग इज सेट बाय एन इसराइली about Palestinians, that's very good, you can say it all you like, but when you have this kind of footage coming up then your accounts are being banned. So aapko nazar aa raha hai ki inka influence kitna hai. So ek taraf hame Israel pe gussa hai, tab chadti hai ye, lekin at the same time you have to give the devil his due ki unhone hum saron ko bewakoof banaya. theek hai na, aur proper bewakoof banaya. aur bewakoof banane ki wajah pata kya hai, hamare apne gunah hai. Allah subhanahu wa taala quran majeed mein na jab firaun ka zikr karte hain, he said firaun fooled his people. Why? Because the people were fasiqeen. They were people of sin, right? And so they became fools. So we as a Muslim ummah, I would say, have been taken for the biggest ride of our lives. We have been manipulated. We have been... ye sara kuch hamare sath hua hai. Inhone, jis tarah game of chess hoti hai na, inhone sari cheezein, inhone kya kiya? Media ko pakad liya. Inhone, kyunki paisa hai. इन्होंने जाके जो है ना ऑयल रिजर्व्स पकड़े, इन्होंने जाके ये पकड़ा, इन्होंने जो है ना गोल्ड एंड सिल्वर पकड़ा, इन्होंने आपका तकरीबन सारा कंज्यूमर प्रोडक्ट्स जो हैं यानी 90% आप कह लें इनके हाथ में, सब चीज़ें पकड़ लीं. अब आप कहाँ कहाँ से बचेंगे इनसे, कहाँ कहाँ से बॉयकॉट करेंगे, क्या कहाँ कहाँ से आप अपनी जान छुड़ाएंगे आप? तो दिस इज़. और फिर उन्होंने हमारी गवर्नमेंट्स को भी पॉकेट में लिया. तो दे टुक दीज अपने एलाइज बनाना शुरू किए. अब उसके बाद ये गाज़ा पे कारपेट बॉम्बिंग करें, ये गाज़ा के ऊपर जो है वो ड्रोन स्ट्राइक्स करें, ये गाज़ा के ऊपर बच्चे मार दें, कौन है बोलने वाला?
कोई नहीं.
बिकॉज सारे जो है वो पपेट्स हैं. दिस इज हाउ दे प्ले द गेम. सो इट्स टाइम फॉर अस टू वेक अप. हमारा इस वक्त यानी माय एडवाइस टू द मुस्लिम उम्मा एंड स्पेशली द मुस्लिम यूथ इज दैट वेक अप एंड स्मेल द कॉफी, रियलाइज व्हाट्स हैपनिंग टू यू, रियलाइज के हाउ यू हैव बीन मैनिपुलेटेड, एंड अनलेस एंड अंटिल you hold on to your values, unless and until you hold on to your deen, you're not going to find success anytime soon.
I think youth is already up, Zia bhai, jagne ke atbaar se, is mamle ko dekhne ke atbaar se. Jo aap baat kar rahe hain na ki wo values ko pehchanna aur apne aap ko badalna aur ek direction mein move karna, shayad us hawale se thodi si kami ho, lekin as far as waking up to the reality, I think there's already.
Lekin main to inhi pitle 2 saal se ye samajhta hu ki jo level required hai na hame vigilance ka, wo nahi hai. Matlab aap example le le, transgender law pass ho gaya,
sahi
hai, kyunki sare so rahe the, hamari even mazhabi jamaatein bhi so rahi thi. Isi tarah Zia bhai, jaisa aap baat kar rahe hain, ye war ek tarah se blessing in disguise is tarah se hai ki Saudi Arab accept karne ja raha tha Israel ko, apne wo proper ties banane ja rahe the,
sahi,
और उनके साथ ही पाकिस्तान ने भी अनाउंस करना था. ये खबरों में बातें आती रही हैं, बड़े पार्लियामेंट में डिबेट होती रही है इसके ऊपर, यानी ये कोई इल्ज़ाम या कोई कॉन्स्पिरेसी थ्योरी नहीं है. हमारा एक हिस्टोरिकल स्टैंस रहा है, आपके पासपोर्ट पे आज तक लिखा होता है कि भाई हम इस स्टेट ऑफ इसराइल को नहीं मानते, लेकिन उसके बावजूद बैकडोर उनकी जो जिसका आपने जिक्र किया कि मकारी है जो भी है, लेकिन वही बात है, उनको क्रेडिट तो बनता है देना. उन्होंने आपको नहीं एक तरह से मजबूर कर दिया कि आप डिस्पाइट योर हिस्टोरिकल स्टैंड, उन्होंने वो आपको इस बात पर ले आए कि आप मानो. और इसका आगाज़ हुआ था 2004-05 اس کا یعنی مشرف ایرا میں اس کا آغاز ہو گیا تھا. مشرف واز دا فرسٹ ہیڈ آف اسٹیٹ جس نے یہ بات کہی تھی کہ اگر اسرائیل جو یو این کا ٹو اسٹیٹ سلوشن ہے اس کی پاسداری کرتا تو ہم اسرائیل کو مارنے کے لیے تیار ہیں. اس وہاں سے ہم نے بیک اسٹیپ کرنا شروع کیا اور اس میں ہماری ایز اے نیشن بھی غلطی ہے کیونکہ ہم بار بار ایسے لوگوں کو پاور میں لاتے رہتے ہیں, بار بار ایسے لوگوں کو سپورٹ کرتے ہیں جو پھر آ کر یہ گل کھلاتے ہیں. اور جب کوئی وار شروع ہوگی جیسا بھی جو غزہ میں ہو رہا ہے, فلسطین میں ہو رہا ہے, تو ساروں کی یعنی ہر طرف آپ دیکھیں تو ہر کوئی غزہ کر رہا ہے, لیکن نارمل دنوں میں یہ بھولے ہوئے ہوتے ہیں. اور بلکہ اب تو حالات جب اتنے برے ہو گئے, آگے آپ نے اس پہ بات بھی کرنی ہے کہ شرم کی انتہا اتنی ہے, ضمیر اتنے مر چکے ہیں کہ اب تو غزہ کے نام پر کانسرٹس بھی ہو رہے ہیں,
اناللہ,
یعنی فحاشی اور اریانی کے اڈے بھی جو یا اپنے جو کاروبار ہیں وہ بھی غزہ کا
وہ بند نہیں ہو رہے. میں انشاءاللہ اس پہ بات کر ہی لیتے ہیں کیونکہ آپ نے مسئلہ چھیڑ دیا ہے. تو میں یہاں پہ بتانا چاہتا ہوں ہماری آڈینس کو کہ یہ کچھ ہی دنوں پہلے ایک میوزک کانسرٹ ہونے جا رہا تھا F9 پاک اسلام آباد میں اور ٹاپ ایکسپو کی طرف سے, اور اس کانسرٹ کا نام اب جو ہے نیا نام جو ہے وہ رکھ دیا گیا صوفی میوزیکل نائٹ. اور لکھتے ہیں کہ جی یہ ڈونٹ کم ٹو انجوائے, کم ٹو ریز فنڈز فار پیلسٹائن, یعنی کہ ناچیں آپ, گائیں, گنگنائیں, کیونکہ جو سیلیبریٹیز جن کو انہیں بلایا ہوا تھا, آئمہ بیگ اور فلانا اور ڈمکانا بینڈ جو بھی بلائے ہوئے تھے, وہ بینڈ تو وہی ہیں. تو مجھے نہیں پتا یہ صوفی نائٹ کا کیا مطلب ہے آپ کے پاس اور کس طرح سے آپ وہاں پہ ہلا گلا کریں گے, اور اگر کانسرٹ پہ جا کے انجوائے نہ کریں تو پھر ہم گھر نہ بیٹھ جائیں. یعنی وہاں کہہ رہے ہیں کانسرٹ پہ آئیں لیکن انجوائے نہ کریں آپ, پھر کیا کریں؟ اینڈ ایگزیکٹلی واٹ آر یو ٹرائنگ. تو بیسکلی دے ٹرائنگ ٹو, ان کو کرٹیسزم اتنا ملا ہے, لوگوں کی طرف سے بیک لیش اتنا ملا ہے, اور سوشل میڈیا پہ کیمپین ہوئی, آپ نے بھی غالباً علیز پہ کیمپین کیا ہے, ان کو بیک لیش اتنا ملا ہے کہ انہوں نے اس کو تھوڑا سا چینج کرنے کی کوشش کیا, لیکن اصل میں نا اٹس اباؤٹ میکنگ منی ان دس ٹائم. تو آج کل یہ بزنس ہے برو, آپ نے پیسے بنانے ہیں, غزہ کا نام لے لیں, فلسطین کا نام لے لیں, اینڈ ڈو وٹ ایور یو وانٹ ٹو ڈو ان دیٹ, اینڈ جسٹ ہوپ کہ پیپل, کیونکہ پیپل وانٹ ٹو وینٹ آؤٹ سم ویئر. تو اچھا وینٹ آؤٹ کیا کرنا ہے, اب ناچنا شروع کر دو. سبحان اللہ. علی آپ کچھ کہنا چاہیں گے اس کے بارے میں؟
میں یہی کہنا چاہوں گا زیاد بھائی کہ پہلے اس کی جو مارکیٹنگ ہوئی, بینرز وغیرہ لگے, اس پہ بڑا کلیئرلی دیکھا جا سکتا ہے کہ ایک کانسرٹ کی جو ریگولر برانڈنگ ہوتی ہے اور مارکیٹنگ ہوتی ہے وہ ایگزیکٹلی وہی تھی جس پہ ایک اپرور جو ہے وہ یوتھ کی طرف سے, لوگوں کی طرف سے دیکھنے کو ملا. اور اس کے بعد ہمارا ایک یہ اسٹینڈرڈ پروسیجر ہے مسلمانوں کا انفارچونیٹلی کہ ہم لیبل لگا دیتے ہیں, لیبل چینج کر دیتے ہیں, اور اندر سے کرتے وہی ہیں جو ہم نے کرنا ہوتا ہے.
بالکل.
تو وہی آپ والی بات ہے کہ اوپر لکھا تو انہوں نے سب کچھ چینج کر دیا ہے کہ ڈونٹ کم ٹو انجوائے. پھر بات یہ کہ وہ جو غزہ مارچ والی آڈینس تھی, اس کا مطلب ہے کہ وہ والی آڈینس کو وہاں جانا چاہیے. پھر
مجھے وہ ویسے ایک فنی سی ایگزامپل یاد آ گئی, میں ایک دفعہ, اب کافی پرانی بات ہے, راول پنڈی میں ایک دفعہ میں گیا, تو الیکشن کے دن تھے, یہ لوکل باڈیز کے الیکشن, تو پنڈی کے ایک علاقے میں ایک بندہ کہہ رہا ہے اگر آپ مجھے جتواتے ہیں تو یہ میں نالا لئی کو دریا بنا دوں گا. تو انہوں نے کہا وہ کس طرح؟ کہتا میں اس کا نام چینج کر کے دریائے لئی کر دوں گا. تو یہ بھی یہی حرکت کرتے ہیں, حرام چیز کو یعنی ایک میوزیکل کانسرٹ کے نام کو ہٹا کے آپ اس کو صوفی نائٹ کر دیں گے تو وہ کیا لوگ؟
کیونکہ میں سمجھتا ہوں زیادہ یہ وہی چیز جس کی وجہ سے ہم پر اللہ تعالیٰ کی طرف سے عذاب آیا کلیکٹیولی مسلمان امت پہ, ہم اس چیز میں ابھی تک پھنسے ہوئے ہیں کیونکہ ہم جاگ ہی نہیں پا رہے, ہم ریئلائزیشن کی اس سٹیج پہ آ ہی نہیں رہے, ہم اس وقت کا انتظار کر رہے ہیں کہ اللہ نہ کرے ہمارے اپنے گھر تباہ ہوں تو شاید ہمیں کچھ عقل آئے, لیکن مسئلہ یہ کہ ہمارے اگر اپنے گھر تباہ ہو بھی جائیں تو وہ جس بیچارے کا گھر تباہ ہوا ہے نا, صرف شاید اسی کو عقل آئے, اس کا جو نیبر ہے نا, ہمارے ضمیر اتنے بے حس ہو چکے ہیں کہ ہم ایک دوسرے سے سبق نہیں سیکھتے کہ کیا ہو رہا.
اسپیکنگ آف ضمیر بے حس ہو گئے ہیں, ایک پولیٹیشن, ایکس پولیٹیشن ہیں شمیلا فاروقی, شاید آپ نے سنا ہوگا ان کے بارے میں. ریسنٹلی وہ ہیلوین منا رہی تھیں. سو یعنی دیر از اے ٹائم اینڈ پلیس فار ایوری تھنگ. فرسٹ آف آل مطلب ہیلوین سے ہمارا جو بھی اختلاف ہے اپنی جگہ پہ, بٹ دا تھنگ از کہ دیر از اے ٹائم اینڈ پلیس فار ایوری تھنگ. اور پھر پاکستانی کچھ میڈیا آؤٹلیٹس ہیں وہ اس کو بڑا سیلیبریٹ کر رہے ہیں کہ دیکھیں یہ ٹائم آف, دیکھیں آپ اگر ایک گورنمنٹ آفس میں بلانگ کرتے ہو نا یا آپ کا تعلق واسطہ رہا ہے تو لوگوں کی آپ سے کچھ سرٹن ایکسپیکٹیشنز ہوتی ہیں, اور کچھ کانڈکٹ ہوتا ہے جس کو ملٹری کی زبان میں کہتے ہیں کانڈکٹ ان بیکمنگ, کہ آپ کے لیول پہ یہ سوٹ نہیں کرتا کہ آپ اس قسم کی حرکت کریں. جب پوری امت جو ہے, خاص طور پہ ہمارے پاکستانی لوگ بھی جو ہیں اس وقت غم و غصے میں ہیں, رو رہے ہیں, ایوری ڈے وی آر واچنگ ویڈیوز آف چلڈرن اینڈ ویمن اینڈ پیپل بینگ بامبڈ اینڈ کلڈ اینڈ یو نو چلڈرن لوکنگ فار دیئر پیرنٹس اینڈ مدرز اینڈ یعنی ہارفک ویڈیوز, اس میں آپ کا چہرہ جو ہے نا وہ آتا ہے ڈریسڈ اپ ان اے کاسٹیوم doesn't मतलब मैं इस पर हज़ार बातें कह सकता हूँ, लेकिन चले मैं सबसे हल्की बात ही कहूँगा कि कम अज़ कम ये किसी पॉलिटिकल पार्टी को, किसी पॉलिटिशियन को जेब नहीं देता, चाहे वो करंट हो या फॉर्मर हो, कि आप ऐसे हालात में जब पूरी आवाम का रिएक्शन यूं हुआ है, आप इस किस्म की चीज़ें करते हुए नज़र आए।
इन कंट्रास्ट आप ये देख लें कि अभी आपने बताया सेनेटर साहब जो हैं वो ही कुडंट रेजिस्ट, मतलब ये भी प्रीटी मच आप देखें तो एक उसी तरह की रिलेटेबल पोजीशन पे है ना। व्हेन यू आर एट सच ए पोजीशन तो आप वही बात है, कंडक्ट अनबिकमिंग हो जाता है। ही कुडंट रेजिस्ट बट गो देयर। और अभी उन्हें ये भी नहीं पता कि वो जाके उन्होंने करना क्या है वहाँ, लेकिन सिर्फ इस वजह से कि यार मैं अल्लाह ताला के सामने क्या जवाब दूंगा कि मैं, मुझे अल्लाह ने किसी पोजिशन पर रखा, मैं घर बैठा रहा। एक तरफ ये एग्जाम्पल भी मिलती है।
बिल्कुल। सो आई थिंक ये हमारे यहाँ पे जितने भी कॉन्सर्ट्स और डिफरेंट, एक और कॉन्सर्ट की खबर आई लिट फेस्ट के नाम से, ये भी एक और, मतलब मैं आपको बता रहा हूँ कि जो ये जो डिसकनेक्ट है सोसाइटी का, यानी देयर आर सर्टेन मेंबर्स ऑफ सोसाइटी जो आपको नजर आता है बिल्कुल डिसकनेक्टेड है। फिर मुझे हैरत औरत मार्च वालों पर भी होती है, और ये जो फेमिनिस्ट मूवमेंट है पाकिस्तान की, ये कहाँ है सारे? वेयर आर दे व्हेन दे सी वुमेन being killed and butchered over there? उनसे condemnation क्यों नहीं आती, वहाँ से आवाज़ क्यों नहीं आती? बल्कि उल्टा एक PPP की politician हैं शीरी रहमान जो हैं, उन्होंने capital punishment और public hanging के खिलाफ जो है उन्होंने एक statement जारी किया कि जी जो है ना वो नहीं होना चाहिए। और even औरत मार्च ने भी recently एक tweet में या एक उनका जो भी था post था उसमें ये लिखा कि जी ये हम पब्लिक हैंगिंग्स को हम सपोर्ट नहीं करते या डेथ पेनल्टी को हम सपोर्ट नहीं करते। ये टिपिकल वही वेस्टर्न नैरेटिव है जो इस वोक मूवमेंट का वो है। तो एक तरफ आप बात करते हो यू नो कि औरतों को हकूक मिलने चाहिए, एंड मैं आपको बताऊं कि हमारी बहन नूर मुकद्दम जिनका बहुत ब्रूटल मर्डर हुआ था इस्लामाबाद में बुरे तरीके से, वो भी औरत मार्च के शुरका में थी एक ज़माने में, और उन्होंने जो बैनर पकड़ा हुआ था उस पर यह लिखा हुआ था कि हैंग दीज पीपल, हैंग देम, किल देम, यानी रेपिस्ट की बात लिखी हुई थी, एंड ह्यूमिलिएट देम। और इट्स सरप्राइजिंग कि वो जिस चीज़ को कर रही थी बेचारी वो उसी का निशाना बन गई। शी वॉज द वन हु वॉज अटैक्ड एंड किल्ड इन सच ए ब्रूटल वे। हमारे दिमागों से वो बात अभी तक नहीं गई। और औरत मार्च वालों को कोई शर्म हया नहीं है कि वो किस मुँह से कह सकते हैं कि ये एक क्योर नहीं है फॉर द डिजीज़। हम तो कह रहे हैं कि यार अगर कोई मर्द इस तरह की हरकत करता है आप उसको पनिशमेंट दें, डेथ पेनल्टी दें, तो फिर आपका इसका मतलब है देर इज़ सम इनसेंसिटी। इसका मतलब है कि कोई और एजेंडा है जिसको आप पुश करना चाह रहे हैं। सो इस इन्वायरमेंट में जब पूरा मुल्क जो है वो एक दुख की कैफियत में है बिकॉज ऑफ वट एवर वी आर सीइंग, हम पहले से ही देखते रहते हैं कश्मीर में क्या हो रहा है, हमें तब भी हेल्पलेसनेस थी, अभी हम देखते हैं फ़िलिस्तीन में हो रहा है, अभी भी हेल्पलेसनेस है। लेकिन जब उसके बिल्कुल अपोजिट में आपको चीज़ें नज़र आती हैं कि जहाँ पे कॉन्सर्ट्स और हेलोवीन नाइट्स और ये सब कुछ हो रहा होता है, वाकई में इट इज़ वेरी वेरी शेमफुल।
ये ज़्यादा भाई मिसाल ऐसी है कि देखें आप बहुत दूर थे, लेट्स से फ़िलिस्तीन में आपका कोई सगा भाई फौत हो जाए और आप पाकिस्तान में बैठे हुए हैं, सही, आप उसके जनाजे में शरीक नहीं हो सके, उसकी तकलीफ में शरीक नहीं हो सके, लेकिन आप आपका जो घर का माहौल होगा वो सोगवार होगा, चाहे आपका भाई, आपका फैमिली मेम्बर दुनिया के किसी भी कोने में मर जाए, उसकी डेड बॉडी बेशक घर ना आ सके, हम यहाँ पर गायबाना नमाज जनाजा भी करेंगे और हमारे घर में सफ़े मातम भी बिछेगी, सही है। तो इसी तरह हमारे फ़िलिस्तीन के अंदर हमारे बहनों और भाइयों का कत्ल हो रहा है और यहाँ पर हम क्या कर रहे हैं, कॉन्सर्ट कर रहे हैं।
तो लगता है कि सिचुएशन शायद दानियाल भाई उससे भी ज़्यादा सिवियर है। आपका एक भाई अगर इस तरह की किसी चीज़ में आ जाए वो सिचुएशन अलग, और वहाँ पे हज़ारों की तादाद में लोग मर रहे हैं और इतनी ऐसी वीडियोज़ हैं कि बंदा देख के जो है वो नॉर्मल रह नहीं सकता। अगर
यानी अभी इन्होंने जिक्र किया सेनेटर मुश्ताक साहब का, वो जाहिर सी बात है यानी ऑब्वियसली उनसे रहने नहीं हुआ। मेरी कल रात को उनसे बात हुई तो पहले मुझे लगा कि अफवाह है, तो मैंने उनको मैसेज किया कि मैंने कहा सुना है, कहते हैं हाँ मैं जा रहा हूँ, तो मैंने कहा आपको तो वो बॉर्डर नहीं क्रॉस करने देंगे, उन्होंने कहा बस अब इजिप्ट जाएंगे, वहाँ से रफा क्रॉसिंग में जाएंगे और देखेंगे क्या होता है। तो उनका जो आइडिया था वो बेसिकली ये था कि कम अज़ कम एक सिटिंग सेनेटर होने के नाते जब वो वहाँ जाएंगे तो कोई मीडिया अटेंशन उस तरफ आएगी, हमारी कौम की तवज्जो, शायद हमारी पार्लियामेंट की तवज्जो और हमारी जो पॉलिटिकल लीडरशिप है, और पॉलिटिकल लीडरशिप से ज़्यादा है अभी तक आपको मेन स्ट्रीम किसी भी बड़े लीडर के अगर आप देख लें सही है कहीं से भी आपको कोई प्रॉपर स्टेटमेंट नहीं नज़र आएगी। आप बिलावल भुट्टो को देख लें, नवाज शरीफ साहब को देख लें, इमरान खान साहब तो बेचारे जेल में हैं, तो लेकिन ओवरऑल आप देख लें बिल्कुल कोई आपको प्रॉपर स्टेटमेंट नज़र नहीं आएगी। ये वो लोग हैं जो तीन तीन बार प्राइम मिनिस्टर रहे हैं, जिनके मुस्तकबिल में भी प्राइम मिनिस्टर बनने के चांसेस हैं, जिनकी हमेशा किसी ना किसी सतह पर हुकूमत होती है, चाहे सूबे में हो आगे पीछे हो, होती है, और अभी भी इनके गवर्नर्स बैठे हुए हैं. तो ये बड़ा यानी हमारे लिए बड़ा अलार्मिंग है.
अच्छा, ऑन दी अदर हैंड मैं कुछ ज़रा पॉजिटिव न्यूज़ आपके साथ शेयर कर देता हूँ. सबसे पहले तो यूएन ने गालिबन सीज़ फायर का ऐलान किया है, उस पर कुछ बात चल रही है. उसके बारे में अगर आपके पास कुछ डिटेल्स हैं तो ज़रूर शेयर कीजिएगा. कि वो जो खबर आई थी कि आई थिंक नेक्स्ट फ्यू डेज में उन्होंने कुछ बात की, वोटिंग हुई है उसके ऊपर, और तकरीबन
120 कंट्रीज ने वोट किया है इन फेवर ऑफ द सीज़ फायर. 14 ने वोट किया है कि सीज़ फायर नहीं होना चाहिए,
सही,
और 45 ने एब्सटेन किया है,
सही.
और जो पैलेस्टीनियन,
ये जो 14 है जो कह रहे हैं सीज़ फायर नहीं होना चाहिए, ये कौन लोग हैं?
ये प्रो इसराइली लोग हैं, जाहिर सी
बात है. वो मतलब देखिए ना,
ब्लेटेंटली यानी जो ये प्रो इसराइल क्या, मैं इनको कहूंगा ये एंटी ह्यूमैनिटी लोग.
बिल्कुल बिल्कुल,
इनको नेम एंड शेम करना चाहिए, मैं समझता हूं. ये वो लोग हैं जो मतलब कौन सा अकलमंद इंसान कहता है कि भाई सीज़ फायर ना हो, यानी कीप ऑन किलिंग पीपल, दिस इज रिडिकुलस.
सीज़ फायर ऑफ अ वॉर नहीं.
हाँ,
आप ये देखें कि सिविलियंस को मारने वाली
फायर ऑफ अ जेनोसाइड.
यस, दैट्स द थिंग.
अच्छा, तो चलें, एक तो ये यूएन ने मेजॉरिटी ने पास किया, अब इस पे होगा क्या, ये एक सवाल है. ओमान ने जो है अपनी एयर स्पेस को बैन किया है इसराइली एयरक्राफ्ट के लिए, विच इज़ अ गुड थिंग. मीनवाइल बोलिविया हैज़ कट ऑफ टाइज विद इसराइल कम्प्लीटली अटरली, एंड ऑलमोस्ट 4 कंट्रीज हैव पुल्ड देयर एम्बेसडर्स आउट, इंक्लूडिंग कोलम्बिया, चिली एंड सो ऑन. ठीक है, उन्होंने अपने एम्बेसडर्स विड्रॉ कर लिए. ये सारी खबरें हमारे पास आ रही हैं. और चाइना जो है उसमें जो अली बाबा ऐप है और एक आदोर हैं, उन्होंने अपने मैप से इसराइल को भी गायब कर दिया है, विच इज़ गुड. सो ये सारा कुछ जो मैंने बताया सिवाय ओमान के, बोलिविया, चिली, कोलम्बिया, चाइना, ये वो लोग हैं जो अभी मुस्लिम भी नहीं हैं, और वो भी एक ह्यूमैनिटेरियन क्राइसिस के बेस पर इस तरह एक्ट कर रहे हैं. तो क्या ये शर्म से डूब मरने का मकाम नहीं है मुसलमानों के लिए? Why are we so quiet?
خاص طور پہ ہمارا ملک جو کہ نظریہ ہے اس کا لا الہ الا اللہ محمد رسول اللہ, you know.
نہیں, ہمارا قومی ضمیر اصل میں مر چکا ہے. قومی یعنی انڈیویجول ہوگا لوگوں کا, یعنی ہمیں بھی رات کو بہت کوڑن ہوتی ہوگی.
یعنی کچھ لوگ کہتے تھے کہ وینٹیلیٹر پہ, وینٹیلیٹر پہ نہیں, آپ کہہ رہے مر گیا.
مر گیا, بالکل مر گیا. یعنی اگر زندہ دیکھیں, زندگی کے آثار ہیں نا, زندگی کا سب سے بڑا جو ایک ہوتا ہے کہ زندہ لوگوں کے اندر جذبات ہوتے ہیں, وہ یعنی لاشوں کی طرح یا ایک حیوان کی طرح ٹیبل کی طرح, یعنی وہ ان کے اوپر آپ وائلنس کریں اور وائلنس ان کے سامنے کریں تو وہ اس طرح یعنی بالکل وہ نہیں پڑے رہیں گے پتھر کی طرح, بلکہ ان کا ریئیکشن آئے گا, صحیح ہے. تو ہمارا قومی سطح پر اس طرح سے جذبات نہیں آ رہے, اس کا مطلب ہے کہ ہمارا قومی ضمیر مر چکا ہے. اور وہ ڈاکٹر اسرار احمد مرحوم کہا کرتے تھے کہ یعنی کہ ہم ایک تو ہم انڈیویجول ہیں, اس کے علاوہ ہم ایک سوسائٹی کا ایک بڑی مشینری کا ایک چھوٹا سا پارٹ تو ہے نا, یعنی آئے ایز این انڈیویجول ایک بہت بڑی مشینری کا ایک شاید چھوٹا سا پرزہ ہوں, صحیح ہے. تو میرا یعنی میں بھی سم پرسنٹیج جو ہے نا میری, وہ سمجھ لیں کہ اگر اجتماعی نظام کفر کے اوپر ہے تو اس کا مطلب ہے میری بھی جو کچھ پرسنٹیج ہے وہ کفر کے اوپر ہے, یعنی میرے اندر بھی کچھ پرسنٹیج ہے اس کی. تو یہ چیز ہے
سورہ حدید میں نا, سبحان اللہ, جو واقعہ ہے نا ضیاء بھائی, کہ قیامت کے دن جو منافقین مرد اور عورت ہوں گے ان کے آس پاس کوئی نور نہیں ہوگا, جبکہ مومنین مرد اور عورت جو ہیں ان کے آس پاس ایمان اور عمل صالح کا نور ہوگا. تو یہ منافقین جو ہیں ان سے نور مانگیں گے کہ تھوڑا سا نور ہمیں بھی دو, ہمارا انتظار کرو, فوراً نہ چلے جاؤ. یہ کنورسیشن کر رہے ہوں گے اور پھر ان کے درمیان وہ دیوار حائل کر دی جائے گی. تو اس میں بھی یہ لوگ کہیں گے کہ ہم لوگ تمہارے ساتھ نہیں تھے, الم نکم معکم, دنیا میں ہم لوگ تمہارے ساتھ تھے. منافقین ان سے کہیں گے, تو وہ ان کو کہیں گے کہ تم لوگ ساتھ نمازوں میں تھے, کلمہ پڑھنے میں تھے, لیکن پوری طرح مسلمان نہیں ہوئے. جو ورڈ ادھر یوز ہوا ہے نا وہ بڑا امیزنگ ہے, فتح رب بس تم, کہ تم لوگ دیکھتے رہے, ورتب تم, اور تم لوگوں نے شک کیا. یعنی تم لوگ نا مذبذب تھے کہ پتہ نہیں مسلمان اسلام ٹھیک ہے بھی یا نہیں, یہ مسلمان تو جو ہے تباہ ہو جانے والے ہیں, ٹھیک ہے, یہ دین حق پتہ نہیں ہے بھی یا نہیں. تو تم لوگ, تمہارے دلوں میں نا نفاق تھا, اپیرنٹلی تم لوگ مسلمان تھے لیکن تم لوگوں نے عمل سے وہ چیز اس کا اظہار نہیں کیا, تو یہ وجہ بنی کہ اللہ تعالیٰ نے تم لوگوں کے دل سخت کر دیے.
صحیح بات ہے. اچھا, I'll come back to brother Samir. We saw that you actually mentioned before the show began that your house was also bombed in Gaza, the apartment complex, and we'll show a picture of that over here as well. Along with that, 13 hospitals, it seems, have been shut down in Gaza, including, you mentioned, one of them is a cancer hospital.
It's the only cancer hospital.
The only cancer hospital.
Yeah, yeah.
And we're seeing, you know, all of these footage coming in. So if you can share something about your home and your family, your friends, your relatives, what exactly are they experiencing?
Yeah. It's a horrific thing that booming houses. It's, alhamdulillah, it's only a house. Alhamdulillah, there is other families who's losing their family partners, sons. Some of them, like, you know, the most thing I feel sad about, you know, when all family is bummed and they are becoming shaheed, and there's one child left alone. Like, what's his experience will be, and how he will deal with that, you know? All his family is wiped, and he left alone. Alhamdulillah, our house is no matter. Alhamdulillah, it's just a rocket, but about it, it's dreams. And this is my experience. What about others who lost his family? For me, as a house, as a foreign student outside, like, I wish if I can go back there in Gaza now, in this time. Like, they are saying, we will let civilians to go out and we will not harm civilians. Civilians don't want to go out. This is our land. This is our home. This is our memories. How we can lift all of that and leave all of that and go out to Sinai? There was yesterday, once the war started, they closed the borders, okay, between Gaza and Egypt, the Rafah border, okay? So, of course, there was some traffic going out and coming in. Some people, they just left in Egypt. So there's one influencer just make an interview with them and ask them, what's your position? What are you thinking about? Why you are still here waiting to borders to open? So they just simply told them, how we can live, our family dies alone. We want to enter. He told them, like, after the war, no, just now, if we can just enter now, it would be great. That how I can see my children is being bombed and killed in Gaza, and I leave them alone. My family, my home, my everything, my memories is there. How I can leave all of that?
And and this very strange thing is that the Israeli IDF and the Israeli government has the audacity to call Palestinians as terrorists or something like that, when they are the ones, historically speaking also, who actually started, literally, you can actually argue and make a case for this, that they are the inventors of terrorism. They've actually invented it. And let me just play some clips of some people in Israel talking about Arabs and talking about Palestinians. Let's watch this clip, inshallah. Very sad to see this. It's like a lot of racism and hate.
Yeah.
Okay, I'll play another video. One second, I'll just play this part where we have old Israeli soldiers talking about the Nakba and what happened. Now they're saying we want a second one. And it's something that they don't talk about in Israel, by the way. It's something that they're not allowed to speak about. And so this particular, you have two soldiers talking about what exactly happened. So I'll just play that part.
לא ספרתי. זה מקלע עם 250 כדורים. תראה, יריתי, נלחמתי כולם. לא יכול לספור.
אנס שם איזה ילדה בת 16, משהו כזה. אתה מבין? אבל זה מכוער מאוד היה. הוא לקח פשוט מאוד ורצח אותם בתוך המכלאות. בתוך המכלאות, הם היו במכלאות. אתה יודע, חוטי ברזל כאלה, עגולים כאלה, בעתיד, וזה אסור לספר, אני לא אדבר על זה, כי זה...
So, I mean, this is the kind of stuff that they talk about when they talk about the Holocaust and whatever happened in Nazi Germany and all. And now they've committed even worse war crimes.
Yeah.
And
yeah.
So they're very open about it. They're laughing about it. They're jokingly talking about killing, shooting people. They're talking about, harassing, molesting, raping women. And it's like not a big deal for them.
That's the thing. And I don't know why a lot of people, a lot of Muslims, even Arabs, they don't see the truth that their war is not against Palestinians or against only Palestinians. It's against Islam, against all That's Arabs. Right. Mm-hmm. You know, and commenting on the first video, they are abusing our prophet. They are not calling us Palestinians. They are calling us Arabs.
Arabs, yes.
Yes, yes. And this is a clear, this is a civilians, like, and this is all like a big group of them. It's clear, but I don't know why people is not seeing this.
I think one of the things that has become actually clear is that with all of these videos being shared, people are now actually talking about the subject. They're talking about Palestinians. They're talking about Israel, and I think it's giving Israel a very, very bad press. So all over the world, I think most of the people of the world, I'm not talking about the leadership, I'm talking about the people of the world, have now realized Israel for what it is, that it is a terrorist state, that it is basically trying to implement an apartheid state on that land, where there is distinguish between, you know, Arabs are treated a different way, Israelis are treated a completely different way. The blood of the Israelis is way more valuable than the blood of the Arabs or the Palestinians. And at the same time, they are doing this process of ethnic cleansing. They're trying to wipe out an entire population from there. So I think the world can now see it. I mean, it's so obvious now. And alhamdulillah, the good thing out of all of this is that people are now realizing they're waking up to it. We can see the example of the boycott of McDonald's, what that has done for the company, and a lot of other also pro-Israeli companies that are actually helping Israel in many ways. So there have been lists which have been issued by BDS, movement. They've tried to tell us which products are actually directly facilitating the war effort in Israel, and alhamdulillah, they have suffered some serious backlash from the Muslim world and even from the world in general. We talked about this last week as well, that, you know, McDonald's in Pakistan, they issued a statement. Then even in other Arab countries, like in Saudi, in UAE, they came up with statements that, no, we are not connected to the original McDonald's. And so, you know, it's you cannot wipe your hands clean of this. You cannot do this. Because if you are running a franchise in any country, you are paying royalties to the main office, wherever it is. So you are connected to McDonald's.
And you also cannot go against their standards, policies.
I'll give you an example. Do you know that in Pakistan, when was Pizza Hut? Roughly, when was the time?
Early 2000.
Early 2000? Okay. میں آپ کو چیلنج نہیں کروں گا کیونکہ اصل میں اگر آپ پوچھیں تو پنڈی میں پیٹزا ہٹ جو ہے وہ 1990s میں آ گیا تھا فیک والا پنڈی میں ویسٹریج کے پاس جن لوگوں کو یاد ہوگا ان کو یاد ہوگا مال روڈ کے اوپر نا پیٹزا ہٹ کھولا اینڈ دس از لائک آئی ایم ٹاکنگ اباؤٹ ارلی 90s پروبلی ٹھیک ہے 91 کی بات ہوگی 92 کی بات ہوگی ہوا یہ کہ اس ٹائم پہ پیٹزا ہٹ کھلا تو دیر واز لائک ایوری بڈی واز لائک سپر سیم لوگو سیم گرافکس ایوری تھنگ سو ہوا یہ کہ پیپل وینٹ دیر اینڈ دے ور سرونگ پیٹزا اینڈ اٹ واز انٹ بیڈ واز پریٹی گڈ بٹ دین واٹ ہیپنڈ واز کیونکہ اس ٹائم پہ نہ پیٹزا ہٹ تھا نہ میکڈونلڈز تھا نہ کنٹاکی فرائی تھا کچھ بھی نہیں تھا یہاں پہ بٹ سم ہاؤ پیٹزا ہٹ پاکستان میں آ گیا اور آپریشن اسٹارٹ ہو گیا جی پنڈی میں آف آل پلیسز پنڈی میں کھلتا ہے اچھا تو وہ کام شروع ہو گیا اس کے کچھ عرصے کے بعد پتہ چلا کہ جی وہ ان پہ کوئی کیس شیس ہو گیا کس نے کیا پیٹزا ہٹ امریکہ میں کسی نے فائل کر دیا ہوگا وہ کیس ہوا ان کا نام پھر پیٹزا ہٹ سے پیٹزا ہاٹ ہو گیا, ٹھیک ہے, تو پیٹزا ہٹ نہیں تھا, پیٹزا ہاٹ ہو گیا, انہوں نے صرف وہ یو اٹھا کے او کر دیا اس کو. اچھا, اس کے اوپر بھی کیس ہو گیا کہ یو آر اسٹل یوزنگ دا سیم, وہ جو لوگو ہے نا پیٹزا ہٹ کا, وہ جو ہیٹ سی بنی ہوتی ہے, پتہ نہیں کیا ہے وہ, دی اسٹل ہیڈ دا سیم لوگو اینڈ اٹ سیڈ پیٹزا ہاٹ, اینڈ اٹ اسٹل, آئی مین اف ٹو اے پاسنگ پرسن اٹ مائٹ اسٹل لک لائک پیٹزا ہٹ, سو دے فائرڈ اندر کیس آن دیم, سو اٹ بیکیم پیٹزا کینٹ, کے ای این ٹی کینٹ ہو گیا, وہ ہاٹ ہٹا دیا, بٹ ناؤ ایون ناؤ دا لوگو واز ایکچولی جو نا کوائٹ سملر, سو دین اٹ جسٹ بیکیم پیٹزا, دی جسٹ ریموو دا ہٹ ہاٹ کینٹ وٹ ایور, سو اٹ جسٹ بیکیم پیٹزا. And after a few years, that business shut down because, again, people realize it's a fake. So what I'm saying, the reason why I'm giving this example is because if you are running a franchise office, you cannot just start McDonald's in Rawalpindi, Islamabad on your own and say, Alhamdulillah, this is McDonald's. You can't do that. You cannot start your own company. Like, for example, if I start my own, any particular brand, iPhone, the official iPhone brand in Islam, I can't do that. I will have lawsuits. So if you are a McDonald's Pakistan or you are McDonald's Saudi Arabia or McDonald's UAE, you cannot say, oh, we have got nothing to do with McDonald's. And you cannot say that. You are a part of it. And so there is more expectation from you. So alhamdulillah, what I've seen is that people, you know, I was traveling from here to Lahore and then I went to Sialkot and I saw a few McDonald's on the way and I realized they were empty. Alhamdulillah, people were not going there. People are still offering the boycott. Now they're making some plans. Even some other companies are now trying their level best to, you know, offer buy one, get one free, some kind of promotion where people can come back and, you know, somehow buy people back. But inshallah Rahman, I have faith that people will not succumb so easily to this type of tactic. Guys, I want to focus on something bigger now, the main point of the issue. ایک چیز جو میرے ذہن میں تھی وہ یہ تھی کہ یو نو ہم لوگ پاکستان میں بیٹھے ہیں, ہماری پاکستان کی جو ہسٹری ہے وہ بھی بڑی آپ کہہ لیں کہ ایسی ہے کہ ہم بھی برٹش گورنمنٹ کے انڈر تھے, ہم نے بھی ایک غلامی دیکھی ہوئی ہے, ٹھیک ہے, ہم نے بھی ایک سبسرویئنس دیکھی ہوئی ہے کہ ہم لوگ بھی جب گریٹ برٹن ہوتا تھا یہ اس ٹائم پہ ہم لوگ یہاں پہ ہمارے جو فور فادرس تھے دے ور ورکنگ ہیئر. دانیال بھائی آپ شاید یہ بات زیادہ محسوس کریں گے کیونکہ یہ کہ ہماری جو فیملی ہے نا یہ جو ددوچے والے لوگ ہیں, گکھڑ ہیں, پٹھوار بیلٹ کے ہیں, یہ نا میرے ابو بھی بتاتے ہیں اور میرے دادا بھی بتایا کرتے تھے کہ ہم لوگ سارے نا فوجی ہوتے تھے, یعنی ہمارے نا ہمارا وہ میں نے بلکہ میں یہاں پہ قاری صاحب ہیں بڑے اسکاٹ لینڈ سے آئے تھے وہ, ہی واز ماشاء اللہ ریورٹ مسلم, آئی وینٹ ٹو سی ہیم ایٹ ہز ہاؤس, دس از اے فیو ایئرز اگو, تو ہی ہیڈ اے بک ان ہز لائبریری, اٹ واز اے اولڈ بک, وہ جو پرانی سی کتاب ہوتی ہے نا جس پہ وہ ڈسٹ سے بھری ہوتی ہے اور عجیب ہارڈ کور سا ہوتا ہے, اور جس کو مجھے نا کسی ایکچولی کتابیں سونگھنے کا بہت شوق ہے, پڑھنے کے علاوہ میری ہابیز میں سے کتابیں سونگھنا بھی ہے, سو وہ اس ون آف دوز اولڈ بکس جس میں سے وہ نا ونٹیج سی اسمیل آتی ہے, سو اٹ واز اے ویری تھک بک اینڈ اٹ واز اباؤٹ دا ڈفرنٹ ٹرائبز آف پاکستان ریٹن بائی سم گورا ان ارلی 1900s, سو 1910-1912 اف آئی ایم ناٹ مسٹیکن, کسی گورے نے وہ کتاب لکھی تھی, اتنی موٹی کتاب تھی, اور اس میں جتنی بھی قبائل ہیں پاکستان کے اندر, چاہے وہ جٹ ہوں, بٹ ہوں, گجر, ارائیں, راجے, خواجے, فلانے ڈمکانے, سب کے بایو ڈیٹا تھا اس میں, اور اتنی تھی کتاب اور ان کے ٹریٹس تھے, لائک ان کی صفات کیا ہیں, ان کی صفات کیا ہیں, تو آئی واز ویری انٹرسٹڈ, قاری صاحب کو میں نے ریکویسٹ کی, میں نے کہا ذرا گکھڑوں کا چیپٹر کھولیے گا ذرا, تو جب انہوں نے وہ جو پوٹھوار ریجن کا کھولا نا تو وہاں پہ لکھا ہوا تھا دیز پیپل آر گڈ فار نتھنگ ان ایگریکلچر, ایگریکلچر ان کو نہیں آتا, ان لوگوں کو بزنس بھی نہیں آتا, کام نہ کروانا ان سے, بٹ ان کو لڑائی کرنا آتا ہے, یہ لڑتے ہیں اور یہ کہتے ہیں ان کو, جب اس میں لکھا ہوتا اف دے ڈونٹ ہیو اینی ون ٹو فائٹ دل فائٹ دم سیلس, یہ آپس میں لڑ پڑیں گے, یعنی یہ جو ہے نا کتے لڑاتے ہیں, یہ مرغے لڑاتے ہیں, یہ آپس میں لڑتے ہیں, یہ لوگ ان کی نا گٹی میں ان کی جینز میں لڑائی ہے, اچھا تو ان کو لگاؤ فوج میں, ان کو, اور مجھے ابو مجھے بتاتے ہیں, مائی فادر واز ان دی آرم فورسز, مائی دادا واز ان دی آرم فورسز, میرے ابو کی سائڈ پہ اکثریت آپ کو ملے گی آرم فورسز والے ہیں, تو لٹرلی ہمارے گاؤں سے ہر بندہ جو نکلا نا وہ کدھر فوج میں گیا ادھر گیا, تو یہ بیلٹ جو ہے نا یہ بڑی رچ ہے اس چیز میں,
بالکل پٹھوار بیلٹ,
پٹھوار بیلٹ, اچھا تو دا تھنگ از کہ دے ریئلائز اٹ اینڈ دے اسٹارٹیڈ یو نو سینڈنگ پیپل ٹو دا فورسز, وہ اس ٹائم پہ برٹش آرمی ہوتی تھی ان سارا کچھ, تو اس کے بعد انہوں نے کیا کیا, ہماری انہوں نے میپنگ کی ہے, میں وہی جو پہلے بات کرتا تھا نا کہ گیو دا ڈیول ہز ڈیو, ٹھیک ہے, انہوں نے ہمارے ایک ایک قبیلے پہ ریسرچ کیا ہے, میں کہتا ہوں مجھے اتنا نہیں پتا جٹوں کے بارے میں یا بھٹوں کے بارے میں یا گجروں کے بارے میں جتنا مجھے اپنے بارے میں نہیں پتا. آپ مجھ سے پوچھتے ہو جی کیانیوں کی ہسٹری کیا ہے, گکھڑوں کی, مجھے نہیں پتا ہوگا اتنا جتنا ان کو پتا تھا. انہوں نے باقاعدہ ریسرچ کی ہے اور انہوں نے دیکھا کہ کون سا گروپ کس چیز کے لیے استعمال ہوگا, ہم نے کس طرح ان کو یوز کرنا ہے. میں نے آپ کو بار بار یہ ورڈ یوز کر رہا ہوں, دے ہیو پلیڈ اس لائک چیس, ٹھیک ہے نا. انہوں نے ہمارے بارے میں پورا ڈیٹا گیدر کر کے اینتھروپولوجیکل اسٹڈیز کر کے نا سارا فگر آؤٹ کیا, اور پھر انہوں نے کہا ہمیں ابھی اس وقت انہوں نے لگا دیا ٹک ٹاک پہ, یوٹیوب پہ, فیس بک پہ, ٹویٹر پہ, ہمیں یہاں پہ ٹائم ضائع کروا رہے ہیں. خود انہوں نے ہمارے پہ پوری ریسرچ کی ہے, اور یہ نہ صرف پاکستان میں کیا بلکہ ہر جگہ پہ کی, انہوں نے ہر جگہ پہ کی. اینڈ سو دے ٹرائی ٹو ناٹ اونلی ڈیوائڈ مسلم, جو پہلے ایک امت ہوتے تھے نا, ایک کیلیفیٹ تھا, سارے ایک تھے. اس کے بعد دے اسپلٹ اس اپ انٹو ڈفرنٹ گروپس, لائک فار ایگزامپل دیز آر دا پیلسٹینینز, یو گاٹ نتھنگ ٹو ڈو ود دا پیلسٹینینز, دیز آر دا سعودیز, یو گاٹ نتھنگ ٹو ڈو ود دا سعودیز, دیز آر عراقیز, دیز آر لیبنیز, دیز آر فلو. سو ان کو ساروں کو ٹکڑوں میں کیا اور ان کے اندر بھی ٹکڑے کر دیے, یعنی ان کے اندر بھی پولیٹیکل ڈویژنز کر دیں, رنگ کی بیس پہ ڈویژنس کی, نسل کی بیس پہ ڈویژنس کی, کہ فلانے ان کے ساتھ گیٹ لانگ نہیں کرتے. اب ایون آپ یعنی فار ایگزامپل کے پی کے میں چلے جاتے ہیں نا, اب کے پی کے میں وہاں پہ جی آپ کے پاس یوسف زئی ہیں, آفریدی ہیں, یہ یعنی ان کی بھی جو کلاسیفیکیشنز ہیں ان کو انہوں نے بتایا کہ جی اس کو کس کام کے لیے یوز کرنا ہے, اس کو کس کام کے لیے کرنا ہے, یعنی اتنی ڈیٹیلڈ ان کے پاس ڈیٹا تھا. سو میں یہ کہنا چاہتا ہوں کہ ہمارے پاس جو وہ اسٹرینگتھ تھی نا, دشمنوں نے وہ یوز کر لیے.
اور زیادہ بھائی یہ دس از ویری ٹرو, اگر ابھی بھی آپ اگر کسی کی زمین ہو نا, آپ پٹواری آفس میں جائیں,
ہاں,
تو وہاں پر ایک ٹرم استعمال ہوتی ہے کہ جی مگر آپ نے پرانی باپ دادا کی زمین نکال لی ہو تو کہتے ہیں جی جمع بندیاں لاؤ. جمع بندی بیسیکلی بندوبست ہوتا ہے زمین کا, ایوری فور ایئرس ریکارڈ ہوتا ہے, یعنی اس فور ایئر کے دوران جتنے لوگ مرے, جتنی زمینوں کے انتقال ہوئے یعنی منتقل ہوئیں نئے ناموں میں. تو اگر آج بھی آپ کو وہ سارا سسٹم جو ہے نا وہ انگریز کا بنایا ہوا ہے, جس طرح جو آپ کہتے ہیں نا میپنگ کی,
جی
انہوں نے باقاعدہ فیملیز کو نمبرز دیے تھے. اور جیسے آپ نے ددوچھا کا ذکر کیا, شاید آپ کو پتا ہو کہ یہ چکبیلی روڈ پہ ایک گاؤں ہے, وہاں سے یہ لوگ مائگریٹ کر گئے تھے.
جی
تو میں نے ایکچولی ہمارے جو جد امجد ہے ان کا ریکارڈ نکالا تو وہ اس گاؤں سے بھی مجھے ملا, روات سے تھوڑا آگے گاؤں ہے.
صحیح.
تو یعنی انہوں نے باقاعدہ میپنگ کی تھی. اور اسی طرح بلکہ اب تو گورنمنٹ آف پنجاب نے تو یہ ایٹ لیسٹ کر دیا ہے کہ آپ جائیں آپ ڈسٹرکٹ کا نا وہ نکلوا سکتے ہیں. اب انہوں نے اس کو پبلش کر دیا ہے جو پرانے ریکارڈس تھے نا, سینسس کا بھی اس میں ریکارڈ ہوتا ہے. اور انہوں نے یعنی ایک ایک بندے کو گنا, انہوں نے ہیڈ کاؤنٹ کیا آپ کا, کہ مثلا لیٹ سے یہ ایکس وائی زی کاسٹ ہے تو اس کے اتنے مرد حضرات ہیں, اتنی عورتیں ہیں, اس ایج گروپ کے اتنے لوگ ہیں, اس ایج گروپ کے اتنے لوگ ہیں, یعنی بالکل. اور اس زمانے میں جس زمانے میں ٹیکنالوجی نہیں تھی اور یہ چیزیں نہیں تھیں, تو اور کون کہاں پر رہتا ہے, اور ابھی ایون جو ہمارا کاشتکاری کا نظام ہے اس میں ایک بندوبست ہوتا ہے, اس کو کہتے ہیں گرداوری, کہ نہیں یہ زمین کس کے نام پر ہے, اس کو کاشت کون کر رہا ہے. یہ ہر سال اس کی وہ یعنی گرداوری کرتے تھے, یعنی باقاعدہ ان کا یعنی ایک لینڈ آفس کا ایک نمائندہ آتا تھا اور وہ کرتا تھا, اور وہ پھر وہ لکھ نوٹ ڈاؤن کرتا تھا, اچھا جی اس فیملی کا اتنا پروڈیوس ہوا, اتنی ییلڈ ہوئی اس سیزن میں, انہوں نے اتنے پیس آف لینڈ میں گندم اگائی, اتنے پیس آف لینڈ میں مکئی اگائی. اور آج تک ہم وہ ریکارڈ فالو کر رہے ہیں. اسی سے تو آپ اپنا وہ جو یہ جو نیشنل پروڈکٹ ہوتا ہے نا, وہ کہ جی اس سال ہم نے اتنے ٹن گندم اگائی, یہ فگرس کہاں سے آتے ہیں؟ یہ فگرس ادھر سے آتے ہیں, اسی سسٹم سے آتے ہیں. تو نو ڈاؤٹ کہ اس میں ہماری نلائکی کہہ لیں, جو بھی کہہ لیں, ہم لوگوں نے نہیں کیا اور آج ہم اس کا خمیازہ بھگت رہے ہیں. یہ لٹرلی ہمیں کھا گئے. اور یہ تو بلکہ انڈیا کے ایک پولیٹیشین ہیں اور رائٹر بھی ہیں, ششی تھرور.
صحیح.
میں تو ریکمینڈ کروں گا کہ ان کی کتاب ساروں کو پڑھنی چاہیے.
صحیح.
اینڈ ایرا آف ڈارکنیس, اور ایک اور دو تین کتابیں ان کی. تو بالکل یہ باتیں ہمیں پتہ ہونی چاہیے, یہ ٹیکنیکس, یعنی اٹس بین آلموسٹ مور دین 300 ایئرس یا 400 ایئرس. تو اور ابھی تک ہم نے لرن نہیں کیا. بالکل. ابھی تک ہمیں پتہ ہی نہیں لگا کہ ہمارے ساتھ گیم کیا ڈالی گئی ہے. اور ہم اسی طرح چل رہے ہیں. اور یہ میرے خیال میں نہ صرف ہمیں جاگنا ہے بلکہ اب ہمیں چیزوں کا نا وی ہیو ٹو ٹیک کنٹرول. صحیح ہے. اور ہمیں ہمارا دین یہ حکم دیتا ہے.
بے شک.
یعنی مسلمان صرف یعنی اپنے آپ تک محدود نہیں ہے,
بصیرت والا ہوتا ہے.
بالکل. ہمیں ان چیزوں کو ماسٹر کرنا ہے. تو یہ چیزیں جب تک نہیں.
اچھا میں اس کو ریپ اپ کرتے ہوئے میں یہ کہوں گا کہ آئی تھنک ہماری جو ڈسکشن ہے اس میں سے جو ٹیک ہوم لیسن ہے سب سے بڑا وہ یہ ہے کہ دیکھیں اٹس ٹائم ٹو ویک اپ. اب اٹھ جاؤ, اگر پہلے سو رہے تھے تو ویک اپ ناؤ. نمبر ٹو, لرن یور ہسٹری, لرن یور ہسٹری, لرن یور آئیڈینٹی, ہو یو آر. سب سے بڑا سوال آج کل کے ہمارے نوجوانوں کے لیے یہی ہے کہ میں کون ہوں. मैं कौन हूँ, हु एम आई, वॉट एम आई डूइंग हेयर, वॉट इज़ माई पर्पज, वॉट्स गोइंग टू हैपन आफ्टर आई डाई, दीज आर वेरी इंपॉर्टेंट क्वेश्चन वी हैव टू एड्रेस. विच ग्रुप डू आई बिलोंग टू, विच ग्रुप डू आई एसोसिएट विद, एम आई गोइंग टू अपहोल्ड जस्टिस एंड यू नो वैल्यूज ऑफ यू नो फ्रीडम एंड जस्टिस एंड ऑल ऑफ दीज थिंग्स, या एम आई गोइंग टू बी ऑन द रॉन्ग साइड ऑफ हिस्ट्री. तो मैंने अपने आप को देखना है कि मैं कितने पानी में हूँ. मेरे लिए वक्त आ गया कि मैं अपनी तारीख से भी वाकिफ़ हो जाऊँ और अपने दीन से भी वाकिफ़ हो जाऊँ. हमारे करिकुलम के अंदर, एंड आई डोंट थिंक दिस इज़ बाय एक्सीडेंट, दिस इज़ बाय डिज़ाइन, हमारे करिकुलम के अंदर दो ही सब्जेक्ट हैं जो बिल्कुल यतीम और मिस्कीन और लाचार किस्म के सब्जेक्ट हैं. एक उसमें पाक स्टडीज़ है और दूसरा इस्लामिक स्टडीज़ है. और यही वो दो मजामीन है जो हमारे नौजवानों को सही तरीके से पढ़ने चाहिए. यानी पाक स्टडीज़ में, यानी वो 50 नंबर का सब्जेक्ट है, उसमें आप फेल भी हो जाना तो कोई टेंशन नहीं है. इस्लामिक स्टडीज़ भी यानी 50 नंबर का सब्जेक्ट है, कोई ऐसी एडवांसमेंट नहीं है.
इस्लामिक स्टडीज़ तो ज़्यादा भाई इतना यतीम है. मैं एक स्टूडेंट ऑर्गेनाइजेशन से भी वाबस्ता रहा, तो कॉलेज स्टूडेंट्स के साथ बहुत ज़्यादा इंट्रैक्शन रहा. मैं एक दो एक उधर गया तो क्रिश्चियंस, इस्लामाबाद में काफ़ी साइजेबल क्रिश्चियन कम्युनिटी है, तो बहुत सारे हमारे मसीह भाई जो है ना, वो एक कॉलेज के अंदर ना एग्ज़ाम था, तो पता लगा जी आज इस्लामिक स्टडीज़ का एग्ज़ाम है. तो मुझे ये बात पता थी कि हमारी जो जो नॉन मुस्लिम्स हैं उनको एथिक्स ऑफ़र होता है इस्लामिक स्टडीज़ के अगेंस्ट, उनके पास ऑप्शन होती है. लेकिन वो सारे जनाब इस्लामिक स्टडीज़ के एग्ज़ाम देने आए हुए, तो मेरे लिए शौक था. तो मैंने जाकर उनसे पूछा कि यार आप लोग क्यों इस्लामिक स्टडीज़ का एग्ज़ाम दे रहे हैं? उनका, यार ये बहुत आसान होता है, एथिक्स में नंबर नहीं आते, इसमें नंबर आ जाते हैं.
सही बात है.
ये क्रिश्चियंस
मैं ब्रो, मैं आपको बताता हूं,
इतना वो बेसिक इन्होंने बनाया.
आपको पता है एक चीज़ मशहूर है, एक बड़ी मशहूर यूनिवर्सिटी है पाकिस्तान की, मैं नाम नहीं लूँगा, लेकिन बहुत ही मशहूर यूनिवर्सिटी है, बहुत ही मशहूर और बहुत बड़ी यूनिवर्सिटी है. वहाँ पे ये आपको पता है, ये मशहूर है कि अगर किसी ने किसी डिपार्टमेंट में अगर पीएचडी करना है ना, मतलब आपको शौक हो रहा है कि पीएचडी कर लो, आप इस्लामिक स्टडीज़ में कर लो. नॉन मुस्लिम्स आके पीएचडी करते हैं इस्लामिक स्टडीज़ में, इसलिए नहीं कि मैंने इस्लाम सीखना है कि बस मेरे साथ ठप्पा लग जाए कि मैं डॉक्टर, लिटरली ऐसी डिग्री है कि बस आप जाएंगे तो पीएचडी आपको मिल जाएगा और नो प्रॉब्लम. यानी सबसे आसान पीएचडी उसी का है, इस्लामिक स्टडीज़ का. यानी इट्स एन एब्सोल्यूट जोक राइट नाउ. सो मैं अपने लिसनर्स को ये कहूँगा कि दो सब्जेक्ट्स को आप प्लीज़ अपने स्टडी का मौजू बनाएं. नंबर वन, इस्लामिक स्टडीज़, अपना दीन पढ़ो. उसमें इस्लामिक स्टडीज़ के भी बहुत सारे कंपोनेंट हैं, जिस तरह साइंस में केमिस्ट्री है, फिज़िक्स है, बायोलॉजी है, और हम पढ़ते हैं. तो साइंस में जिस तरह उन्होंने तीन टुकड़े कर दिए ना, एट्थ क्लास तक तो साइंस थी, जनरल साइंस थी, उसके बाद फिर क्या हुआ, केमिस्ट्री फिज़िक्स बायो अलग से हो गई. तो आप इस्लामिक स्टडीज़ के अंदर भी तफसीर अलग है, हदीस अलग है, सीरत अलग है, ठीक है, आप इसको बाकायदा तौर पर पढ़ें, नंबर वन. नंबर टू, पाक स्टडीज़ से ऊपर जाएं, उम्मा स्टडीज़ आप एक सब्जेक्ट रखें जिसमें यू नीड टू अंडरस्टैंड व्हाट इज़ हैपनिंग इन फिलिस्तीन, यू नीड टू स्टडी द हिस्ट्री ऑफ इट, यू नीड टू स्टडी व्हाट हैज़ हैपेंड इन पाकिस्तान, व्हाट हैज़ हैपेंड इन कश्मीर, व्हाट इज़ हैपनिंग इन इराक, व्हाट इज़ हैपनिंग इन अफगानिस्तान, व्हाट इज़ हैपनिंग इन सीरिया, व्हाट इज़ हैपनिंग इन लेबनान. यू नीड टू अंडरस्टैंड व्हाट इज़ हैपनिंग इन द मुस्लिम वर्ल्ड. आप अपने आप को एज मुस्लिम आइडेंटिफाई करते हो, आपको पता तो हो मेरे बहन भाई कहाँ हैं, कैसे हालात में हैं, क्या कर रहे हैं. आप अगर इन चीज़ों से ओब्लिवियस हो तो फिर कोई खैर की तवक्को नहीं की जा सकती आपसे. आपने भी फिर अगर कल को पॉलिटिक्स में जाना है या आपने किसी बिजनेस में जाना है, आपने भी कहना है आई डोंट केयर, वहाँ पे लोग मरें या जिएं, मेरे सेहत पे क्या फ़र्क पड़ता है, फलां जगह पे कुछ भी हो. हमें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हमें कहा है कि वी आर लाइक अ बॉडी एंड इफ वन पार्ट हर्ट्स द होल बॉडी हर्ट्स. अल्लाह सुबहान व तआला ही सेज़ इन द कुरान, वा तसिमु बिहब्लिल्लाह जमीअन वला तफर्रुकू, कि यू हैव टू होल्ड ऑन टू द रोप ऑफ अल्लाह एंड डू नॉट बिकम डिवाइडेड. सो ये जो इन्होंने, ज़ायनिस्ट ने और बाकियों ने जो हमारे साथ ये गेम खेला ना डिवाइड एंड कॉन्कर वाला, वी हैव टू अनडू इट. दिस इज द ओनली वे दैट द उम्मा कैन गेट बैक ऑन इट्स फीट एंड वी कैन हैव अ स्पाइन, वी कैन हैव अ बैकबोन एंड वी कैन से समथिंग टू द वर्ल्ड के वी मीन बिजनेस. हमारे साथ आप इस तरह पंगा लेके ना भाग नहीं सकते, ठीक है. सो वी हैव टू बी वेरी क्लियर. सो गाइज, थैंक यू सो मच एंड जज़ाकल्लाह खैर फॉर बींग हेयर. थैंक यू सो मच स्पेशली ब्रदर सामिर फॉर टेकिंग आउट द टाइम. इंशाल्लाह वी होप दैट वी विल इन्वाइट यू इन फर्दर शोज एज वेल, बिकॉज अल्हम्दुलिल्लाह आर हार्ट्स गो आउट टू ऑल द पीपल इन पैलेस्टाइन. एंड बिलीव मी, yesterday you were there at the Palestinian embassy and you saw how some of the journalists and TV anchors, they had tears and they were crying when they were talking about people in Gaza. They were just talking to the ambassador about, you know, what they feel, and they couldn't help but control their tears. So may Allah subhanahu wa ta'ala preserve all our brothers and sisters. May Allah subhanahu wa ta'ala reward those who have passed away with Jannatul Firdaus al-Ala. May Allah have mercy on our ummah. May Allah give us tawfiq to wake up and do something for the Ummah. So Jazakallah khair to you and to my other brothers for being here. Guys, inshallah, we'll see you next week, same time, same channel. Tab tak ke liye apna bahut khayal rakhein aur apne Palestinian bhai bhaiyon ko zarur apni duaon mein yaad rakhein. Assalamu alaikum wa rahmatullahi wa barakatuh.